Thanks for watching. Don't forget to like, comment, share and subscribe to Mufti Tariq Masood, famous scholar.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم نون والقلم وما يسطرون ما أنت بنعمة ربك بمجنون وإن لك لأجرا غير ممنون وإنك لعلى خلق عظيم اکتوبر 2019 سورہ قلم کی یہ آیات چل رہی ہیں کہ اللہ تعالیٰ نے قلم اور قلم سے لکھی جانے والی تحریروں کی قسم اٹھائی ہے کہ محمد صلی اللہ علیہ وسلم مجنون اور دیوانے نہیں ہیں. اور جب نبی صلی اللہ علیہ وسلم مجنون نہیں ہے تو آپ کو فالو کرنے والے بھی مجنون نہیں ہیں. ایک بات خوب اچھی طرح سمجھیں کہ فالو کرنے کا مطلب کیا ہوتا ہے. جب کہا جاتا ہے نا کسی کی اتباع کرو, کسی کو فالو کرو, کسی کے پیچھے چلو, تو پیچھے چلنے کا, اتباع کرنے کا, فالو کرنے کا یا تقلید, یہ سب ایک ہی معنی ہے. الگ الگ قرآن میں یہ سب ایک ہی معنی میں استعمال ہوئے ہیں. بعض لوگ کہتے ہیں تقلید کہتے ہیں بغیر دلیل کے, اور اتباع کہتے ہیں دلیل کے ساتھ. ایسی کوئی بات نہیں ہے. قرآن مجید میں اللہ تعالیٰ نے جو اتباع کا لفظ استعمال کیا ہے وہ بغیر دلیل کے کسی کو فالو کرنے کے معنی میں ہے. جیسے قرآن مجید میں آتا ہے وَإِذَا قِيلَ لَهُمُ اتَّبِعُوا مَا أَنزَلَ اللَّهُ, جب ان سے کہا جاتا ہے کہ اللہ نے جو کتاب نازل کی اس کی اتباع کرو, قَالُوا بَلْ نَتَّبِعُوا مَا أُنزِلَ بل نتبعو آباءنا, ہم اتباع کریں گے اپنے باپ دادا کی. اور ایک جگہ ہے ما الفینا علیہ آباءنا, جس دین پر باپ دادا کو پایا اس کی اتباع کریں گے. تو اب آپ بتاؤ وہ باپ دادا کے دین کی جو اتباع کر رہے تھے کسی دلیل کے ساتھ کر رہے تھے؟ بولے بھائی بغیر دلیل کے پیچھے چل رہے تھے. تو اسی طرح قرآن نے جو ہمیں کہا کہ قرآن کی اتباع کرو تو مطلب یہ بغیر دلیل کے قرآن کے پیچھے چلو. قرآن سے اگر آپ دلیل مانگو گے کہ یہ جو آپ نے حکم دیا اس کے برحق ہونے کی کیا دلیل ہے, تو یہ جہالت ہے. سوال یہ پیدا ہوگا کہ مشرکین جب باپ دادا کے دین کے پیچھے چل رہے ہیں بلا دلیل, وہ ناجائز ہو گیا, اور ہم جب بلا دلیل چلیں کسی کے پیچھے تو وہ جائز ہو گیا. یہ کوئی غلط تو نہیں نہ ہوئی, یہ تو بڑی غلط بات ہو گئی نا. یہ خوب فرق اچھی طرح سمجھے. یہ لفظ ہے جس سے آج کل گمراہ لوگ مغالطے میں ڈالتے ہیں, کہ دلیل کے بغیر کسی کے پیچھے نہیں چلیں گے. قرآن کے پیچھے چلنا ہے بغیر دلیل کے. وجہ اس کی یہ ہے کہ اندھی تقلید یا اندھی اتباع اسے کہتے ہیں کہ جس کا برحق ہونا دلیل سے ثابت ہو جائے پھر اس سے دوبارہ دلیل مانگنا, یہ جہالت ہے. اور جس کا برحق ہونا دلیل سے ثابت ہی نہیں ہوا اس کے پیچھے بلا دلیل چلنا یہ بھی جہالت ہے. قرآن سے دلیل نہیں مانگی جائے گی اس لیے کہ قرآن کا برحق ہونا دوسرے دلائل سے ثابت ہو گیا ہے. وہ دلائل قرآن کے علاوہ ہوں گے. اور مشرکین جس باپ دادا کو فالو کیا کرتے تھے ان کا برحق ہونا کسی بھی دلیل سے ثابت نہیں تھا. سمجھ میں آ رہی ہے بات؟ تو پتہ یہ چلا کہ کسی شخصیت کا یا کتاب کا یا کسی پیغمبر کا کسی خارجی دلیل سے برحق ہونا ثابت ہو جائے تو پھر اس کی اتباع کرنے میں اس سے ہر بات کی دلیل پوچھنا اس کو اتباع نہیں کہتے. لوگ کہتے ہیں نا ہر چیز کی ہمیں دلیل بتاؤ, دلیل بتاؤ, دلیل بتاؤ, دلیل بتاؤ, بغیر دلیل نہیں مانگیں. اگر کسی شخصیت کا برحق ہونا آپ کی نظر میں ثابت نہیں ہے پھر آپ اس سے دلیل مانگیں گے, لیکن کسی کا برحق ہونا ثابت ہو گیا تو پھر اس کے پیچھے چلنا یہ دلیل ہی کو فالو کرنے کے مترادف ہے. میں اگر کوئی بات کہتا ہوں, آپ کہہ سکتے ہیں مفتی صاحب ہمیں آپ کے برحق ہونے پر کوئی دلیل نہیں ہے آپ کے برحق, لہذا آپ جب دلیل سے بات کریں گے تو ہم مانیں گے ورنہ نہیں مانیں گے, بالکل ٹھیک ہے. لیکن جب مجتہد کوئی بات کرے گا تو مجتہد کا برحق ہونا یعنی یہ ہونا کہ وہ قرآن و سنت ہی کو فالو کرتے رہے ہیں اور ان کا علم ہمارے علم سے زیادہ ہے, وہ آپ سے زیادہ برحق ہیں, اس کو فالو کرنا یہ اندھی تقلید نہیں کہلائے گا. تو ہم جن مجتہدین کی طرف آپ کو دعوت دیتے ہیں ان کو آپ بھی برحق مانتے ہیں اور ہم بھی برحق مانتے ہیں, تو ان کو فالو کرنا یہ اندھی تقلید نہیں کہلاتا. اور اس کا قرآن نے حکم دیا ہے وَتَّبِعِ سَبِيلَ مَنْ أَنَابَ إِلَيَّ, اس کے پیچھے چلو, اس کو فالو کرو جو میرے راستے پہ چل رہا ہے. یعنی یہ بات دلیل سے ثابت ہو جائے کہ جو اللہ کے راستے پہ چل رہا ہے, یہ ثابت ہو جائے کہ اللہ ہی کے راستے پہ چل رہا ہے, تو پھر تم نے اس کے پیچھے چلنا ہے, اتباع کرنی ہے. سمجھ میں آ رہی بات؟ اور اتباع کہتے ہیں پیچھے پیچھے چلنا, اور یہ لفظ نکلا کس سے؟ تَبِعَ يَتْبَعُ, عربی میں تَبِعَ اس گائے کے بچے کو کہتے ہیں جو اپنی اماں کے پیچھے چلتا ہے. وہ اماں سے دلیل نہیں پوچھتا کہ اماں یہاں کیوں جا رہی ہو, وہاں کیوں جا رہی ہو. تبھی میں کہتا ہوں جتنے گمراہ لوگ یوٹیوب پہ آپ کو الفاظ کے گھماؤں سے الو بنا رہے ہیں نا, انشاءاللہ انشاءاللہ اللہ کی رحمت سے امید کر کے کہتا ہوں کہ میرے سامنے بیٹھیں گے تو میں ان کے دلائل انشاءاللہ ان کے دلائل کے بخیے ادھیڑ دوں گا انشاءاللہ, کہ کس طرح سے گھماتے ہیں باتوں کو. لفاظی ہے اور کچھ بھی نہیں ہے. علماء سے مجتہدین سے بس گمان کر کے نئے نئے فرقے مارکیٹ میں لانا اور اس پہ قرآن و سنت کا لیبل لگانا, حالانکہ وہ لوگوں کو یہ کہہ رہے ہوتے ہیں کہ آپ ہمیں ہماری اتباع کرو, لیبل قرآن و سنت کا ہے. رہا یہ مسئلہ کہ وہ جو ہاں میں پہلے طبیعہ کا لفظ بتا دوں, طبیعہ کسے کہتے ہیں؟ اتباع کرنے والا. تو گائے کے بچے کو کیا کہتے ہیں؟ طبیعہ کہتے ہیں, کیونکہ وہ اپنی ماں کے پیچھے پیچھے چلتا ہے. تو گائے کا بچہ اپنی ماں کے پیچھے جب چلتا ہے تو ماں سے دلیل نہیں پوچھتا, ماں سے دلیل نہیں پوچھتا, اس لیے کہ اس کو اپنی ماں کے برحق ہونے کا یقین ہے کہ میری ماں میری خیر خواہ ہے, میری بدخواہ نہیں, مجھے کنویں میں نہیں گرائے گی, مجھے گٹر میں نہیں گرائے گی, جہاں جہاں جا رہی ہے میرے لیے وہیں جانا زیادہ بہتر ہے. تو جب کسی مجتہد کا برحق ہونا کسی خارجی دلیل سے ثابت ہو جائے تو پھر اس کے مجتہد کے پیچھے پیچھے چلنا اور اس سے دلیل کا مطالبہ نہ کرنا یہ تو عین قرآن مجید کا حکم ہے. سمجھ میں آ رہی ہے بات؟ تو اس لیے اپنے آپ کو فرقہ واریت کی لعنت سے بچائیں, قرآن و سنت کی اس تشریح کو فالو کریں جو مجتہدین نے کی ہے, جن وہ مجتہدین جن کو پوری امت مانتی ہے. اور یہ جو میرے پر اعتراض کیا جاتا ہے نا کہ مفتی صاحب نہیں ہم تو دلیل کو مانیں گے, تو پھر مانو نا میں جو بات کر رہا ہوں دلیل سے کر رہا ہوں کہ نہیں کر رہا؟ یہ دلیل تو دی ہے میں نے قرآن سے اور اتباع کے لفظ کو ڈیفائن کیا. دیکھو قرآن میں جب کوئی لفظ آتا ہے, قرآن جب ہمیں کوئی آرڈر دیتا ہے تو اس لفظ کی تشریح کے لیے تو ڈکشنری کا سہارا لینا پڑے گا نا. تو اتباع کے لفظ کو ڈیفائن کرنے کے لیے میں نے کس کا سہارا لیا؟ ڈکشنری کا, کہ عرب میں طبیعہ کسے کہتے ہیں, اس بچے کو جو ماں کے پیچھے پیچھے چلتا ہے. اب اس کے لیے قرآن ہی سے دلیل پیش کرنا وہ بھی میں نے کر دی کہ قرآن میں خود اتباع کا لفظ بلا دلیل کسی کو فالو کرنے کے لیے استعمال ہوا ہے. تو اتنے سارے دلائل سننے کے بعد بھی اگر آپ یہ کہو کہ مفتی صاحب جو دعویٰ کرتے ہیں بغیر دلیل کے قرآن کی آیت کا ریفرنس نہیں دیتے, تو میں نے صرف آیت نمبر بیان نہیں کی ہے, پوری آیت عربی میں پڑھ کے سنا دی ہے, تو یہ مفتی صاحب پھینکنے کے لیے یہاں نہیں بیٹھے دلیل سے. اور الحمدللہ ہمارے پاس جو دلائل ہیں وہ اتنے مضبوط ہیں, اتنے مضبوط ہیں کہ وہ انشاءاللہ انشاءاللہ بڑے دعوے نہیں کر رہا کہ سامنے بیٹھے کوئی, تو پھر ہم انشاءاللہ اس کو قائل کریں گے اور بتائیں گے کہ آپ کہاں کہاں کیا کیا گڑبڑ کر رہے ہیں. تو ایک اور بات تھی جو ابھی کیا کہہ رہا تھا میں نے کہا یہ میں ابھی کمپلیٹ کروں گا بعد میں. یار عجیب سی وہ بات تھی ذہن سے ہی نکل گئی, میں نے کہا پہلے گائے کا بچہ میں مکمل کر لوں پھر وہاں چلا گیا. یار یہ بڑا مسئلہ ہے میرے ساتھ, یہاں بھی لوگ بیٹھے ہوئے ہیں, چلو میں بھول گیا تو آپ کو بھی मैंने कहा था ना अभी मैं उसको कंप्लीट कर लूँ, इससे मुतालिक बड़ी अच्छी बात आई थी वो। खैर बात जी जी क्या लोग कहते हैं हमारी इत्तिबा करो। खैर नहीं 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 खैर तो ये फॉलो जो है ना फॉलो ही करना पड़ेगा आपको किसी न किसी को। तो दलाइल के ताने बाने और जो आपको पूरी उम्मत से जो लोग हटा रहे हैं, उम्मत से बदगुमान कर रहे हैं कि वो भी गलत, वो जबान से नहीं कहते कि वो भी गलत वो भी गलत वो भी गलत, उनकी सोहबत में बैठने के बाद उनके बयान सुनने के बाद आपको सारी दुनिया गलत लगने लगती है। ये यही गुमराही है कि आपको सब गलत क्यों लग रहे हैं। तो कुरान मजीद को अगर हम देखते हैं ना, कुरान मजीद को, कुरान का पहले बरहक होना किसी खारजी दलील से साबित हो गया। अब कुरान का बरहक होना कुरान से हम साबित नहीं करेंगे। देखो जो दावा होता है ना उसी दावे को दलील बनाना जायज नहीं है, दलील हमेशा उस दावे से अलग होती है। आप अगर किसी गैर मुस्लिम से कहें कि ये कुरान अल्लाह की किताब है और ये बरहक है, गैर मुस्लिम कहेगा मैं नहीं मानता, इसकी दलील दो। हम दलील में दें, कुरान में लिखा है ला रईब फीही, इसके अल्लाह की तरफ से होने में कोई शुबा नहीं है, तो ये दलील देना ठीक होगा? बोलो ना भाई। बिल्कुल, थोड़ा जोर से नहीं बोला करें क्योंकि कैमरे में ना बहुत से लोग कमेंट आ रहे थे, बंदा सामने है ही नहीं, ये खाम खामे बोलो ना कर रहे होते हैं। तो दावा दलील हमेशा दावे से हटकर, अब इसको भी लोग कहते हैं अकली बातों में घुमाते हैं, अकली बात, तो बात तो वही होती है जो अकल की हो। क्या ख्याल है, कुरान भी तो अकल से दलाइल देता है ना, कितने दलाइल कुरान में अकल के दिए हैं। अकल होगी तो सब चीजें समझ में आएंगी, अकल नहीं है तो कुछ समझ में नहीं आया। कुरान में अकली दलाइल ज्यादा है। अम खुलिको मिन गैर शैइन अम हुमुल खालिकून, खुद से बने हो या तुमने खुद अपने आप को बनाया है, अकल इस्तेमाल करो। अकल जब इस्तेमाल करोगे तो आप कहोगे यार ना तो हम इत्तेफाक से वजूद में आ सकते हैं ऐसी चीज, और ना हमने खुद अपने आप को बनाया है। अकल कहती है भाई कोई तीसरी चीज है, कोई तीसरी जात है जो मखलूक से हटकर है जिसने हमें बनाया, तो ये अकल से पता चलेगा ना। अब मुशरिकीन कहें कुरान भी अकल से बातें कर रहे हैं, अकल की बातें कर रहे हैं, कुरान भी अकल की है, तो अकली लिहाज से घुमा रहे हैं। तो अकल होगी तो सारी चीजें समझ में आएंगी, अकल ही नहीं है कुछ भी समझ में नहीं आएगा। तो कुरान से जब हम, कुरान का बरहक होना जब हम साबित करेंगे तो वो कुरान से नहीं बल्कि वो कुरान के अलावा दलील से साबित करेंगे। वो क्या दलाइल है वो एक अलग बहस है कि हम कैसे साबित करते हैं कि ये कुरान अल्लाह की किताब है। तो मेरा बताने का मकसद सिर्फ ये है कि गैर मुस्लिम को जब आप इस्लाम का बरहक होना साबित करेंगे तो दलील इस्लाम से नहीं देंगे। हाँ ये जरूर है कि इस्लामी तालीमात बयान करके उसको कि देखो ऐसी तालीमात किसी बातिल की नहीं हो सकती, ऐसी बातें कोई बातिल नहीं कर सकता, ये एक अलग मौजू है। लेकिन दलील जो कुरान को अगर आप सच्चा साबित करेंगे तो कुरान के अलावा से, तो यहां अकल इस्तेमाल करनी पड़ेगी आपको। तो कुरान मजीद में अल्लाह ताला ने इरशाद फरमाया وَالْقَلَمِ وَمَا يَسْطُرُونَ مَا أَنْتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونَ، اے نبی آپ اپنے رب کے فضل سے مجنون نہیں ہیں۔ تو یہ ثابت کیا جا رہا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم مجنون اور دیوانے نہیں ہیں، اور آپ کو فالو کرنے والے بھی مجنون اور دیوانے نہیں ہیں۔ تو اب میں فالو کرنے کا مطلب بتا رہا ہوں آپ کو کہ فالو کرنے میں جو آج کل کے جو لبرل لوگ ہیں، لبرل کی پھر شامت آ گئی۔ پہلے میں یہ لبرل کے لفظ کی تھوڑی وضاحت کر دوں کہ لبرل سے میری مراد کیا ہوتی ہے۔ لبرل کا جو لفظ ہے نا وہ اصل میں ایک مثبت معنی میں استعمال ہوتا ہے، فی نفسی ہی لبرل کا مطلب ہوتا ہے دوسرے کی دلیل کا احترام کرنے والا، کسی ایک خاص نظریے پہ ضد اور ہٹ دھرمی کی وجہ سے جمع نہ ہو۔ وہ بعض لوگ ایک نظریہ بنا لیتے ہیں نا بس اس پہ ڈٹ گئے، ہٹنا ہی نہیں ہے یہاں سے، چاہے اس کے خلاف ہمیں کتنے مضبوط دلائل مل جائیں۔ تو یہ غلط ہے۔ اس کا اپوزٹ کیا کہلاتا ہے بولو نا؟ لبرل مطلب براڈ مائنڈڈ، وہ دوسرے کے نظریات کو قبول کرنے کی صلاحیت رکھتا ہے۔ تو اصل میں تو یہ بہت اچھی صفت ہے انسان کی कि आपका जर बड़ा हो, आप दूसरे की दलील सुनने की सलाहियत रखते हो, समझने की, और अगर समझ में आ जाए तो उसको कबूल कर लेते हो, अपने नजरिए से दस्तबरदार होते हो, ये अच्छी सिफत है। लेकिन आजकल के जो लिबरल है ना, नाम निहात लिबरल जिन्हें कहना चाहिए, वो असल में लिबरल है नहीं। लिबरल असल में वो है जिनको, जो लिबरल के अपोजिट, जो मजहबी। आप कह रहे हैं किस किस्म की बातें मौलवी साहब ने शुरू कर दी, लिबरल मैं हूं, समझ रहे हैं? लिबरल वो लोग हैं जो मजहब को फॉलो करते हैं, इसलिए कि मजहब के बरहक होने के दलाइल इतने मजबूत हैं कि जो दलाइल को फॉलो करेगा वो लाजमी मजहब को फॉलो करेगा। आपको जो बुनियाद परस्त किस्म के मजहबी लोग नजर आ रहे होते हैं और आपको लग रहा होता है ये ढीठ हैं, या तो वो मजहबी होते नहीं हैं, वो मजहब को कैश करा रहे होते हैं अपने मफाद में, या तो वो मजहबी होते नहीं हैं। मजहब का लेबल तो हर एक लगा सकता है ना भाई। अभी एक साहब आए, वो कहने लगे वो फलां साहब का दावा है, वो बड़े आशिक रसूल हैं, पीर साहब हैं, बहुत जबरदस्त अल्लाह के, वो अल्लाह के इश्क में और रसूल के इश्क में बहुत नाते भी पढ़ते हैं, रोते रहते हैं रोते रहते हैं, जमात से नमाज में शार्ट होते हैं, वो जमात से नमाज में क्या होते हैं, शार्ट होते हैं। तो लोग तो उसको भी मजहबी समझते हैं भाई, हालांकि वो मजहबी नहीं है। दूसरी बात यह कि जब इस्लाम दुनिया में आया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नबूवत का दावा किया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो सबसे पहली निदा लगाई वो तौहीद की, तौहीद की निदा थी ना, और उसमें अकली दलील दी आप सल्लल्लाहु अलैहि वसल्लम ने कि जिन बुतों को तुम अपने हाथों से बनाते हो वो माबूद नहीं हो सकते। अब जो बाप दादा से पत्थरों के बने हुए बुतों की पूजा करने वाले थे वो थे फंडामेंटलिस्ट। क्या ख्याल है? बुनियाद पर इतनी मजबूत दलील के बावजूद वो अपने मजहब से हटने के लिए तैयार नहीं थे। जिन्होंने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इस दलील को सुना और फौरन समझ में आ गई उनके, और उन्होंने अपने बाप दादा का दीन छोड़ दिया कि बात बिल्कुल सही है, तो वो लिबरल थे कि नहीं थे? असल तो वो लिबरल थे, हजरत उमर थे, हजरत अबू बकर थे, हजरत उस्मान थे, जिन्होंने सदियों पुराने बाप दादा के दीन को यकलक छोड़ दिया। हजरत उमर ने कुरान की चंद आयतें सुनी है और अपने बाप दादा के दीन को छोड़ दिया कि ये किसी बातिल की आयत नहीं हो सकती। तो असल तो मेरे भाई वो लोग लिबरल होते हैं जो दीन को और मजहब को क्या करते हैं, फॉलो करते हैं, जो दीन और मजहब के पीछे चलते हैं। लेकिन आजकल उल्टा मामला हो गया है, जब हम लिबरल का लफ्ज इस्तेमाल करते हैं तो इससे मुराद है जो मौलवी का दुश्मन हो, जिसको दाढ़ी टोपी नमाजी मेहराब सजदे का तहज्जुद चिल्ला चार महीने जमातें दुरूद शरीफ ये सब चीजें अजीब सी लगती हूं। वो कहता है ये किसी की मैयत पे तो ठीक है, मर गया तो थोड़ी कुरान खानी हो जाएगी, एक बार मजहब और टोपी भी पहन लेते हैं वो मैयत पे, चश्मा वश्मा उतार के पैंट में रख देते हैं कि भी ये रिबन पहन के यहां मैयत में घूमना अच्छा नहीं है, ठीक है ना। और वो अगर वो खातून और लिबरल तो वो मैयत में की महफिल में जाते हुए थोड़ा सा ड्रेसिंग का थोड़ा सा ख्याल कर लेंगी, वो चलो भाई अगर गैर मुस्लिम होंगी तो वो इतना कम से कम के यानी शलवार पूरी हो, ठीक है ना, और मुसलमान होगी तो थोड़ा सा दुपट्टा भी सर पे आ जाए, बाकी वो क्या दुपट्टा क्या यानी कि दुपट्टा तो आपको पता है उनकी डिक्शनरी में एक बहुत बड़ी एक किस्म की गाली है कि दुपट्टा वुपट्टा क्या होता है। तो इन लोगों को आजकल क्या कहा जाता है, लिबरल, कि ये जमाने के हिसाब से अपने आप को मैयत में थोड़े से मौलवी मौलवी टाइप के बने हुए हैं और शादी ब्याह में तो बिल्कुल कंट्रोल से बाहर हो जाते हैं, ठीक है ना, और थोड़ा सा मजहबी टच भी इनमें होता है कि कल्चर जितनी जितना कल्चर इजाजत देता है। जैसे मैं वो बयान कर रहा था ना, एक लिबरल थे हमारे खान थे क्या हैं, वो मुझे कह रहे थे कि वो पंजाब में एक साहब खातून है, वो उनके शौहर जब घर से बाहर होते हैं तो वो एक कारी साहब बच्चों को पढ़ाने जाते हैं, उनके घर में रहते हैं, तो वो शौहर की गैर मौजूदगी में एक्चुअली किसी के घर में जाना ये अच्छा नहीं है। तो मैंने कहा वो क्यों अच्छा नहीं है भाई, कह रहे हैं हमारी सोसाइटी इसको पसंद नहीं करती। अब ये तो नहीं कह सकते मजहब इसको पसंद नहीं करता, भाई एक मियां घर से बाहर है तो वो कोई भी कारी हो, वो घर में या कारी क्या या ट्यूटर हो कोई भी हो, तो बिल्कुल एक जवान आदमी घर में जाए और बेगम साहब अकेली हो और मर्द घर में ना हो तो सोसाइटी इसको पसंद नहीं करती, इससे शुभात होते हैं। उन्होंने कोई तोहमत नहीं लगाई होगी या कुछ भी, ये तो एक अहम अलग बात है, لیکن بعض سوسائٹی اس کو پسند نہیں کرتی, یہ غلط ہے. میں نے کہا کیوں غلط ہے, تو وہی بات کہ سوسائٹی اس کو پسند, اس کو کہتے ہیں آج کل کے لبرل, کہ مذہب کا نام لیتے ہوئے شرم آ رہی ہے. کیونکہ اگر وہ یہ کہیں مذہب اس کو پسند نہیں کرتا تو میں کہتا مذہب تو داڑھی کاٹنے کو بھی پسند نہیں کرتا. بھائی کیا خیال ہے بھائی, مذہب تو جو آپ فجر کی نماز میں سوتے پڑے رہتے ہو, مذہب اس کو زیادہ ناپسند کرتا ہے کہ فجر کی نماز آپ روزانہ گول کر دیتے ہیں. مذہب تو اس کو بھی پسند نہیں کرتا کہ صبح شام جو آپ علماء کے خلاف بولتے رہتے ہیں, مذہب اس کو بھی پسند نہیں کرتا. آپ کے پاس اتنا پیسہ ہے آپ نے ابھی تک حج نہیں کیا, مذہب اس کو بھی پسند نہیں کرتا. آپ نے گھر میں انٹرنیٹ بچوں کو لگا کے دیا ہوا ہے, سارے ڈرامے فلمیں وہ بچے خوب صبح شام انجوائے کر رہے ہیں, مذہب اس کو بھی پسند نہیں کرتا. تو مذہب کی بات آئے گی تو بہت ساری چیزوں کو. تو اب مذہب کو ڈکشنری سے نکالنے کے لیے انہوں نے کیا کیا کہ بھائی مذہب کا بھی تانا نہ ملے ہمیں, کیونکہ مذہب میں تو پھر بہت ساری چیزیں ہیں. تو وہ کیا کہتے ہیں, سوسائٹی اس کو پسند, یہ بھی نہیں کہتے معاشرہ اسے پسند نہیں کرتا, یہ بھی تھوڑا سا دقیانوس معاشرہ. تو سوسائٹی اسے پسند نہیں کرتی. تو ایک صاحب بیٹھے ہوئے تھے, میں تو چپ ہو گیا, میری تو عادت نہیں پھر ایسے بحث کرنے کی. صاحب بیٹھے ہوئے انہوں نے کہا اچھا جس سوسائٹی میں اس کو پسند کیا جاتا وہاں ٹھیک ہے, پھر گوروں کی سوسائٹی میں تو اس کو زیادہ برا تو وہاں بھی سمجھا جاتا ہے لیکن کوئی بہت زیادہ تھوڑا وہ جرمانہ ہوتا ہے, میں نے سنا ہے کہ زیادہ نہیں ہے وہاں کیا سزا. تو مطلب یہ کہ لوط علیہ السلام کی قوم میں جو سوسائٹی تھی وہ تو لڑکوں سے بدفیلی کو بھی برا نہیں سمجھ رہی تھی, اس کا مطلب وہ بھی کیا تھا پھر, ہے بھائی, یعنی سوسائٹی اگر چوروں کی ہے وہ چوری کو برا نہیں سمجھتے. آپ دیکھ لیں چوروں کے پاس دلائل ہوتے ہیں, وہ کہتے ہیں یار ہم تو مالداروں کی چوری کرتے ہیں غریبوں کی تھوڑی کرتے ہیں. اور مالدار ایک ڈاکو تھا بچپن میں, میں جب چھوٹا بچہ تھا تو ایک ڈاکو تھا, اس کو پولیس مقابلے میں پھر وہ مارا گیا. تو ہماری اس سے ملاقات ہوئی, ہم نے ان کو تھوڑی سی تبلیغ کی کوشش کی, تو انہوں نے بولا کہ بھائی ہم تو مالداروں کو لوٹتے ہیں. ہم نے کہا بھائی لوٹنا تو حرام ہے چاہے مالدار ہو. کہہ رہے بھائی مالدار ہو, کہتے ہیں یہ کون سا محنت سے کماتے ہیں, مالدار لوگ تو زیادہ تر جو ہے نا وہی ہوتے ہیں جو رشوت سے اور گھپلے سے اور بہنوں کی وراثت کھا کے, اکثر مالدار ایسے ہی ہو. ایک دلیل گڑ لی انہوں نے, بھائی اگر ایسے ہوتے بھی ہیں تو بھی جب اس کے لیے لوٹنا ناجائز ہے تو آپ کے لیے کہاں سے جائز ہو گیا. تو ہر آدمی کوئی نہ کوئی دلیل کے تانے بانے ملا کے غلط کو صحیح اور صحیح کو غلط کر لیتا ہے. تو سوسائٹی جو ہے نا ڈاکوؤں کی سوسائٹی, جو جہاں سارے ڈاکو رہتے ہوں, وہ ڈکیتی کو برا نہیں سمجھتی. 15-20 سال پرانی بات ہوگی, ہمارے ایک دوست تھے, انہوں نے مجھے بتایا یو ایس اے کے بارے میں. بی بی سی میں سے وہ ٹچ میں رہتے تھے اور انٹرنیٹ پر نیوز سنتے رہتے تھے. انہوں نے بتایا کہ وہاں کوئی اسمبلی میں بحث ہوئی ہے کہ جو پریگنینسی میں خواتین بچہ گرا دیتی ہیں یہ ظلم کی ڈیفینیشن میں آئے گا کہ نہیں آئے گا. بچہ پیدا ہونے کے بعد مارنا تو بہرحال یہ ظلم ہے, لیکن اگر کسی عورت کو پریگنینسی ہو گئی, اب وہ بچہ نہیں پیدا کرنا چاہتی, تو اگر وہ بچہ ماں کے پیٹ میں مار دے تو یہ ظلم ہے یا نہیں ہے. تو قانون ابتدا میں یہ پاس ہوا تھا کہ یہ بھی ظلم ہے, کیونکہ بہرحال وہ بھی ایک انسان ہے جس نے ابھی دنیا میں آنا ہے, تو اللہ نے اسے پیدائش کے لیے سلیکٹ کر لیا ہے. اب آپ اس سے زندگی کا حق نہیں چھین. اسلام تو یہی کہتا ہے کہ پریگنینسی چاہے ایک دن کی بھی ہو, شدید ضرورت کے بغیر آپ اس کو ضائع نہیں کر سکتے, کیونکہ اگرچہ وہ مردہ ہے ابھی زندہ نہیں ہے, لیکن اللہ نے اس کو زندگی کے لیے سلیکٹ کر لیا ہے. کروڑوں جراثیم میں سے ایک کا انتخاب ہوتا ہے, اب آپ اس سے اس کا حق ضائع نہیں کر سکتے. اور اگر اس میں جان پڑ گئی, ہارٹ بیٹ شروع ہو گئے, پھر تو کسی قیمت پہ نہیں آپ اس کو گرا سکتے, وہ تو زندہ ہے, وہ تو بچہ ہے. تو قانون یہ پاس ہوا کہ بھئی نہیں گرا سکتی عورت. جب یہ قانون پاس ہوا تو بہت بڑا احتجاج ہوا خواتین کی طرف سے کہ ہم پہ ظلم ہے, ہم اگر ہماری چاہت کے بغیر پریگنینسی ہو گئی, بعض دفعہ پوری احتیاطی تدابیر ہوتی ہیں پھر بھی پریگنینسی ہو جاتی ہے, تو ہمیں کیوں مجبور کیا جا رہا ہے کہ ہم اس بچے کو پیدا کریں لازمی, یہ تو ہم پہ ظلم ہے. اور احتجاج ہوا اور بالآخر وہ قانون واپس لے لیا گیا. تو مجھے اس وہ میرے شاگرد تھے جنہوں نے یہ بتایا نا, انٹرنیٹ پہ سرچ کرتے, انہوں نے کہا کہ ایک گورے ہی نے اس قانون کے خلاف آواز اٹھائی ہے اور ایک مضمون لکھا ہے جو کسی نیوز پیپر پہ میں شائع بھی ہوا ہے. وہ آواز یہ اٹھائی کہ خواتین نے احتجاج کیا اور آپ نے قانون واپس لے لیا کیونکہ آپ اپنی قوم کا جو ری ایکشن ہے نا وہ برداشت نہیں کر پا رہے کہ خواتین اس قانون کو مانتی نہیں. لیکن اس نے کہا یہ ظلم ہے اس لیے کہ جس بچے کو ماں گرا رہی ہے اس کو بھی تو احتجاج کا موقع دو نا کہ میرے خلاف جو قانون بن رہا ہے میں اس کو قبول ہے بھائی. انہوں نے کہا ہونا یہ چاہیے کہ یہ بچے پیدا ہونے دو ان کو, پھر یہ بالے ہو جائیں تو پھر ان سے پوچھو کہ تمہیں اگر ماں کے پیٹ میں گرا دیا جاتا تو ٹھیک تھا یا غلط تھا. اگر وہ کہتے ہیں ٹھیک تھا, ہماری ماں کی رعایت ہونی چاہیے تھی, ہماری گئی زندگی برباد, کوئی مسئلہ نہیں ہے, تو پھر تو یہ قانون کو کینسل کرنا چاہیے تھا, منسوخ کرنا چاہیے تھا. لیکن اگر وہ بچے پیدا ہونے کے بعد اور بالغ ہونے کے بعد یہ کہہ رہے ہیں کہ ہمیں ماں کے پیٹ میں گرانے کی اگر اجازت دے دی جاتی ماؤں کو تو ہم سے تو زندگی چھن گئی تھی, ہم اس قانون کو کسی قیمت پہ پسند نہیں کرتے, تو اگر ان کی اکثریت ہے تو پھر ان کے حق میں قانون پاس ہونا چاہیے. اور ظاہر ہے وہ تو ایسی عورتیں تو کچھ نہ کچھ ہوں گی جو یہ کہیں گی کہ ہمیں پریگننسی گرانے کی اجازت نہ ہو, چند ہوں گی, لیکن ایسا ایک بچہ بھی نہیں ہوگا جو یہ کہے گا کہ مجھے ماں کے پیٹ میں مار دیا جاتا تو زیادہ اچھا ہوتا. اب بتاؤ ان کی سوسائٹی نے اجازت دے دی کہ ماں کے پیٹ میں بچے کو گرا دیا جائے, کوئی مسئلہ نہیں ہے, حالانکہ عقل یہ کہہ رہی ہے کہ یہ کیا ہے, اس بچے پر ظلم ہے, یہ ظلم ہے. تو سوسائٹی سے فیصلے کرواؤ گے تو سوسائٹی تو ایسے فیصلے کرے گی, بلکہ گورنمنٹ سے فیصلے کراؤ گے تو کرے گی. اتنی بڑی حکومت, اتنی پاورفل, جہاں بڑے بڑے دانشور بیٹھے ہوئے ہیں, انہوں نے ان بچوں کی رعایت نہیں کی جو ماں کے پیٹ میں زندگی حاصل کر چکے ہیں. ان کی قانون بناتے ہوئے ان کی کوئی رعایت نہیں ہے کیونکہ الیکشن میں ان کا کوئی حصہ اور ان کا کوئی کردار ہے ہی نہیں. سیاسی رہنما تو یہ چاہتے ہیں نا کہ ہم قوم کو خوش کرنے کے لیے قانون بنائیں تاکہ ہمیں ووٹ زیادہ ملیں. اگر وہ قانون جو سیاسی لیڈر نے یہ قانون پاس کروایا, اگر وہ ان قانون پاس کر دیتا کہ ماں کو پیٹ میں بچہ گرانے کی اجازت نہیں ہے, تو اگلے الیکشن میں اس کے لیے کامیابی مشکل ہو جاتی. یہ ہے سوسائٹی. انڈیا میں آپ دیکھ لیں, پرسوں یا ترسوں میں نے بی بی سی میں خود خبر پڑھی ہے, زندہ بچی دفن کی گئی ہے, زندہ بچی انڈیا میں. آپ کو پتا ہے انڈیا میں لڑکیوں کا ریشو خطرناک حد تک گر گیا, لڑکے زیادہ ہو رہے ہیں. اس لیے نہیں کہ قدرت نے لڑکوں کی پیداوار بڑھا دی ہے, نہ ماؤں کے پیٹ میں بچیوں کو قتل کرنے کا ریشو خطرناک حد تک بڑھ گیا ہے. وجہ اس کی یہ کہ جب آپ مذہب کو فالو نہیں کرو گے تو پھر ہر شخص اپنا مفاد دیکھ کے قانون سازی کرے گا, سمجھ رہے ہیں؟ تو والدین یہ دیکھتے ہیں کہ بیٹی پیدا کرنے میں فائدہ کم ہے, بیٹا پیدا کرنے میں فائدہ زیادہ ہے, اور بچے بھی دو ہی پیدا کرنے ہیں, یہ بھی آپ نے ان کا دماغ بنا دیا. ہمارے ہاں تو کوئی دو یا تین نہیں ہے, اگر چار چھ بیٹیاں بھی ہو جائیں تو آدمی کہتا ہے چلو یار چار بیٹیاں ہوگی تو ہو سکتا ہے اب لائن لگ جائے چار بیٹوں کی. آپشن یہ کہ دو تین سے زیادہ بچے نہیں ہونے تو پھر دو تین بیٹیاں لوگ برداشت نہیں کریں گے, وہ پھر کہیں گے مجھے لڑکا لازمی چاہیے. اب اگر بیٹی ہو گئی تو یہ جوا ہو گیا کہ نہیں ہو گیا کہ اب اگلی دفعہ دیکھیں کیا ہوتا ہے. تو اگر اس کے پیٹ میں ماں کے پیٹ میں بیٹی ہوگی تو وہ گرائے گی لازمی. وجہ اس کی ہے وہ عقل سے یہ سوچتی ہے کہ بھائی میں نے اپنا مفاد دیکھنا ہے, کیونکہ اس بچی کو پڑھانا لکھانا ہم نے ہے, اس کو اچھی ایجوکیشن نہ دی تو رشتہ نہیں آئے گا, اور ایجوکیشن پہ پیسہ ہم نے خرچ کیا تو فائدہ کون اٹھائے گا؟ سسرال. تو ہم کیا پاگل ہیں سسرال کے منہ بھرنے کے لیے اور اس کی خواہشات کو بھرنے کے لیے ہم لاکھوں روپے بیٹی پر اڑا دیں؟ پاگل ہے کیا؟ تو وہ اپنے لحاظ سے بالکل ٹھیک سوچ رہے ہیں. اس کا نقصان کس کو ہو رہا ہے؟ اس بیٹی کو جس کو پیدا ہونے کا حق اس سے چھین لیا گیا. اور بعض دفعہ یہ ہوتا ہے کہ پیدا ہونے کے بعد اس طرح سے قتل کر دیا جاتا ہے کہ کیس نہ بنے, تو جلد بازی میں بوڑھے آدمی نے یا کوئی بھی جوان تھا بوڑھا تھا واللہ عالم, اس نے جلد بازی میں نا کہ بیٹی کا اس کو لگا کہ مر گئی ہے, ابھی مری نہیں تھی, اور اس نے کمبخت نے لے جا کے دفنا دیا اس کو. تو بعد میں کسی نے کھود کے نکالا, کہا یہ تو زندہ ہے, وہ بچ گئی وہ بچی جو ہے. تو یہ جو جرم ہو رہا ہے معاشرے میں, بتاؤ یہ مذہب سے بغاوت کا نتیجہ ہے یا نہیں ہے؟ دنیا کا کوئی قانون اس جرم کو ختم کر سکتا ہے کیا؟ کوئی نہیں. یہ پولیس سے ختم کروانا ممکن نہیں ہے, کیونکہ پولیس जो पुलिस ये करेगी ना, खुद उसके अपने घर में ये हो रहा होगा, वो खुद अपनी बीवी से कह रहा होगा कि बेटी है तो गिरा दो इसको। इसलिए कि जब मुआशरे में उसका कोई बड़ा किरदार ही आपने उसको खत्म कर दिया, सिर्फ कमाना ही और एजुकेशन ही दुनिया की सबसे बड़ी जरूरत है, तो वो कहेंगे यार हम सारा खर्चा इस बेटी के ऊपर करें और फायदा किसको होगा? ससुराल को। तो पागल है हम, ससुराल के लिए इतनी मेहनत करें हम, बेटे पे खर्च करेंगे, फायदा हमें होगा? और वो है भी कमजोर और है भी आपके पास दो ऑप्शन, दो से ज्यादा करने नहीं है। तो ये सब अल्लाह के कानून को ना मानने के दुनिया के अजाबात हैं जो आ रहे हैं दुनिया में, समझ रहे हो ना? अल्लाह ने कहा कि आपको इसमें छेड़छाड़ की इजाजत नहीं है, इजाजत आपको दो हो, तीन हो, चार हो, दस हो, ये मेरा काम है कितने देने हैं, मैंने बेटियां देनी है, बेटे देने, ये मेरा, मुझ पे छोड़ दो। ए अल्लाह, अगर हम तुझ पे छोड़ दे और तूने मुझे दस बेटियां दे दी तो मैं कहां जाऊंगा? सवाल ये पैदा होता है ना। अल्लाह कहेंगे कोई बात नहीं, तुझे अगर दस दिए ना तो मुमकिन है तेरे किसी कजन को या तेरे किसी भाई को मैं दस बेटे दे दूं, तो इनके रिश्तों में मुश्किलात बोलो नहीं होंगी, सही है ना? जितनी बेटियां होंगी उसी हिसाब से लड़के पैदा होंगे। और दूसरी बात, अल्लाह से हम पूछते हैं कि अल्लाह हमें, हम अगर इतनी बेटियां हो जाएंगी तो अल्लाह इनका खर्चा कौन उठाएगा? हम इनको इतनी तालीम देंगे, फायदा कौन उठाएगा? ससुराल। तो अल्लाह कहते हैं कि तुम्हारे जिम्मे इसकी तालीम नहीं है, इसकी तालीम उसके, इस पे खर्च वो करेगा जो, जिसने इसको बीवी बना के लेके जाना है। इसी वजह से अल्लाह ने नाबालिग बच्ची की भी शादी की इजाजत दे दी है। बेटी तुम्हारे पैदा हुई है, अमानत किसी और की है, तो ये अमानत बचपन में भी किसी के हवाले की जा सकती है। तभी इस्लाम में नाबालिग बच्ची की शादी भी बिल्कुल जायज है। बहुत मुश्किल है समझाना मेरे भाई, पहले तो बहुत होता था, नाबालिग बच्चियों की शादी होती थी, भाई ये बेटी पैदा हुई है तो वो आ जाती थी चमुनी आपा कि मेरा बेटा है भाई, ये अभी से बेटी मुझे दे दो, ठीक है निकाह पढ़ाओ, ये आपकी हो गई, बुलूगत के बाद रुख्सती होगी। अब ससुराल की जिम्मेदारी थी उस पे खर्च करना उसकी, ताकि भाई हमारी बहू है तो अच्छा डॉक्टर बन जाए, अच्छा इंजीनियर बन जाए, फायदा किसको होगा? हमें। हम कहते हैं कि शादी देर से करो, इतनी लेट करो, इतनी लेट करो कि सारा खर्चा मां बाप उठाएं, और वो भी इसलिए कि अगर हमने एजुकेशन पे खर्च नहीं किया तो रिश्ता ही नहीं आएगा सिरे से, क्योंकि मर्द के पास मुंह काला करने के लिए उसके ऑफिस में लड़कियां बहुत हैं। मैं समझा पा रहा हूं अपनी बात? जबकि अल्लाह ने वहां भी मर्द पे पाबंदी लगाई और औरत पे भी पाबंदी लगाई है कि वो बेपर्दगी ना करे, ताकि मर्द को मौका ना मिले, वो मजबूर हो जाए शादी करने पर, वो मजबूर हो जाए किसी बच्ची को इज्जत के साथ घर में दुल्हन बना के लाने पर। तो मजहब की बगावत कहते हैं ना, एक झूठ छुपाने के लिए 100 झूठ बोलने पड़ते हैं। जब इन लोगों ने, गैर मुस्लिम ममालिक ने मजहब की बगावत की लिबरल बनने के चक्कर में, तो उस बगावत के नतीजे में जो फसाद आए ना, हर फसाद को के साइड इफेक्ट से बचने के लिए कोई दूसरा गलत कानून बनाया, फिर उसके साइड इफेक्ट से बचने के लिए तीसरा गलत कानून, और वो गलत दर गलत होता चला जा रहा है। इसका कोई हल नहीं है सिवाय वो जो इस्लाम ने दिया है। समझ में आ रही है मेरे ख्याल है बात? इस्लाम ने बेहतरीन हल दिया, नाबालिग बच्ची की भी शादी हो जाएगी। बाप अगर देखेगा कि ये लड़का मेरी बेटी के लिए इंतहाई सूटेबल है, ये बहुत अच्छा खानदान है, अभी से बुकिंग करा दो भाई, ये तुम्हारी अमानत है। और होता है, मैं गिलगित गया तो वहां मुझे एक आलिम ने बताया कि भाई मेरी बच्ची जब पैदा हुई है तो मेरी जो बहन थी उसने कहा दिया भाई ये मेरे बेटे की हो गई। ये क्या हो गई? मेरे बेटे की। तो कह रहे मैंने निकाह तो नहीं किया, क्योंकि निकाह करने में नुकसान ये था कि अगर वो लड़का बाद में सही ना निकला, वो पता चला वो सुट्टे लगा रहा है बैठ के, या वो तालीम ही हासिल नहीं कर रहा, तो फिर मेरे पास बाद में नो का ऑप्शन भी रहे। तो हम भी मशवरा देते हैं कि भाई निकाह ना करो, क्योंकि वो लड़का फिर बाद में खराब भी हो सकता है। पहले जमाने में खैर गालिब थी, खराब होने के चांसेस कम थे, तो साहबा तो नाबालिग बच्चियों का निकाह करते थे। लेकिन आजकल मकसद ये है कि वो पता नहीं क्या निकले बड़ा होगा, माहौल बहुत खराब है ना। और हम इस जमाने में ये भी नहीं तरगीब देते कि नाबालिग बच्ची को कहीं तय करते हैं पहले से, तय करने में भी नुकसान है, क्योंकि मंगनी तोड़ना भी एक मुसीबत है, बाद में वो महंचू निकला। लेकिन इतना तो है कि बच्ची जब बालिग हो रही है, बुलूगत की दहलीज पे पहुंच गई है, तो आप उसकी सारी जिम्मेदारी किस पे डाल दो? ससुराल पे डाल दो। बोले ये आपकी, मैंने अपनी भांजी का ऐसे ही निकाह करा किया है, आठवीं पढ़ चुकी थी वो, आठवीं में 13 साल उम्र थी, तो हमारे ही भांजे का रिश्ता आया, मुझसे मशवरा, सारे खानदान ने मुखालफत की, नहीं मैट्रिक तो करने दो अभी बेचारी को, अभी तो बच्ची है। मैंने कहा भाई देखो, अगर वो लड़का समझदार है और खानदान समझदार है, उन्हें पता है कि बच्ची है, इससे ज्यादा बोझ नहीं डालना। समझदार ही नहीं है ससुराल, वही जाहिल हैं, जैसे कि बहुत सारे होते हैं आजकल। फिर तो 40 साल में भी नहीं करनी चाहिए। तो मैंने कहा फिर अगर अच्छा रिश्ता आया है, हदीस में क्या आता है, इनकार मत करो। उनको भी पता है कि बच्ची है भाई, उस पर ऐसा ना उसे 18-18 रोटियां पकवा रहे हों हैं, और उसे जैसे होता है बाद घरों में, वो समझते हो कि भाई अभी इससे इसी हिसाब से डील करना है। तो मैंने कहा फिर रुख्सत कर दो। रहा मसला कि अभी तो मैट्रिक भी नहीं किया, तो भाई वो जो हमारा भांजा है हम उससे बोल देंगे तुम्हारी बीवी है भाई, अगर तुम चाहते हो कि तुम दुनिया को फखर से बताओ मेरी बीवी डॉक्टर है तो इसको मेडिकल कॉलेज में आप दाखिला दिलवा देना अपने खर्चे पे, और अगर आप चाहते हो कि आपकी बीवी बिल्कुल पढ़ी लिखी ना हो, सिर्फ घर के अंदर ही महदूद रहे, तो आप 8वीं के बाद 9वीं पढ़ाने की भी 9th में भी एडमिशन की जरूरत नहीं है, और अगर आप चाहते हो कम से कम इंटर तो हो तो इंटर करा देना, क्योंकि फायदा आपने उठाना है। तो आज से खर्चा किसका होगा, आपका होगा। समझ रहे कि नहीं समझ रहे, ये इस्लाम है। अब जो मेरी भांजी थी ना, उसके वालिद बेचारे रोजाना 12 किलोमीटर उसको स्कूल लेके जा रहे थे, करीब में कोई अच्छा स्कूल नहीं था, रोजाना बाप की जिम्मेदारी थी सुबह खुद भी मदरसे जाना है पढ़ाने के लिए, बच्ची को पहले 12-13 किलोमीटर बाइक पे लेके जाएंगे, वहां स्कूल में छोड़ना है, फिर शाम को स्कूल से, क्योंकि अकेली बच्ची को इस तरह इतनी दूर कन्वेंस में भेजना भी बड़ा एक यानी एहतियात के खिलाफ, इतनी मेहनत बाप कर रहा है, तो बाप की मेहनत हल्की हो गई कि नहीं होगी। मैंने कहा अभी ये मेहनत कौन करेगा, इसका मियां करेगा, इसको बोलो ये जिम्मेदारी उठाने के लिए तैयार हो तो बच्ची देंगे, वरना पतली गली से निकलो, पेड़े खाने वाले हमें पसंद नहीं है, कि काम कुछ भी ना बैठ के पेड़े खाएं। आजकल ससुराल वाले बैठ के पेड़े खा रहे हैं खाली, रेडीमेड दुल्हन चाहिए जो सब कुछ कर चुकी हो, हर लिहाज से फिट फाट हो, और ये बैठ के अब क्या खाएं, पेड़े। ये नहीं है इस्लाम में। तो इस कल्चर को प्रोमोट करें, मेरा मकसद ये है, ठीक है ना, इस कल्चर को क्या करना है। और अल्हम्दुलिल्लाह उसकी शादी हो गई, 8वीं के बाद ही हो गई, हमने तो फिर पूछा भी नहीं कि मैट्रिक करा दिया भाई, अब मियां बीवी का आपस का मसला है, म्यूचुअल अंडरस्टैंडिंग से अगर वो डॉक्टर बनाना चाहे, ठीक है ना, डॉक्टर बना दो, इंजीनियर बना दो, PhD करा दो, जो मर्जी कराना है, हज करा दो, उमरा करा दो, मौलवन बना दो, आलिमा बना दो, तुम्हारी हेडिंग है, तुम्हारी बीवी इज्जत, बीवी की इज्जत सिर्फ किसकी इज्जत है भाई, पढ़ी लिखी होगी लोग तुम्हारी इज्जत करेंगे, माशाल्लाह भाई साहब की जो बेगम है वो खुद बहुत बड़ी साहिबा है, तो अब ये तुम्हारी हेडेक है। और अगर होम मेकर बनाना है तो घर में रखो उसको। तो माशाल्लाह उनकी 4-5 साल हो गए मेरा ख्याल है शादी को, बड़ी हंसी खुशी जिंदगी गुजर रही है, अल्लाह और उनको खुशियां नसीब करे। तो हम तो इस किस्म के डिजाइन है हमारा, और ये अहम इस्लाम है, ये क्या है। तो आप भी ऐसे ही किया करें, समझ रहे हैं कि नहीं समझ रहे, ऐसे ही किया करें, ये इस्लाम, वरना नहीं करेंगे तो फिर गलत पे जाएंगे, फिर उस गलत के साइड इफेक्ट को सही करने के लिए और गलत, फिर और अंजाम वही होगा जो गोरों का हुआ है, अंजाम क्या होगा वही, और नतीजा फिर नस्ल रोकने पर मजबूर हो गए आप, जैसे इंडिया में हो रहा है। वो कह रहे हैं नहीं पैदा करो भाई, बड़ी टेंशन है, बड़ी शादी तो होती नहीं है, और गर्लफ्रेंड का कल्चर इतना आम कर दिया कि वो तो अब मुआशरे में बुरा समझा ही नहीं जाता। हमें तो याद है बचपन में कोई गर्लफ्रेंड किसी की हो तो लोग थूकते थे उसके ऊपर, अभी शर्म नहीं आती तो बुरा आदमी है मुआशरे का, मुंह छुपाता फिरता था, निकाह को लोग पसंद करते थे, अब तो गर्लफ्रेंड होलसेल के हिसाब से। और एक गर्लफ्रेंड होगी, एक लड़की का फोन आया कि मेरा बॉयफ्रेंड था, शादी के लारे रप्पे दिए हुए थे, बड़ी बेचारी रो रही थी ना, शादी के लारे रप्पे दिए हुए उसने, और नतीजा अब लोग मुझे क्या कहते हैं, देखो इन टॉपिक को छेड़ता है, जवान आदमी कर ही रहे ये यही कुछ तो कर रहा है वो, जवान आदमी जो है आजकल कर क्या रहा है, इसी में तो बर्बाद कर रहे हैं अपनी सलाहियतों को। तो मैं यहां बैठ के और क्या आपके सामने बयान करूं भाई, और इसकी तरफ इतनी तवज्जो नहीं दी जा रही जितनी दी जानी चाहिए। कल्चर तबाह हो रहा है, मुआशरा तबाह हो रहा है, तो ये सारा सिस्टम तबाह बर्बाद हो जाएगा मेरे भाई। कोई फायदा नहीं नमाजों का, रोजों का, और हज और ज़कात का कोई फायदा नहीं है अगर हम इस सिस्टम को एडॉप्ट कर लें जो गैर मुस्लिमों का निजाम है। तो वो लड़की बिचारी, वो बॉयफ्रेंड भी इस लालच में बनाती है कि शायद कमबख्त बाद में शादी कर ले, वरना लड़की औरत की तबीयत ये नहीं है, वो चाहती है मुझे एक आदमी मिले डंका और हमेशा मेरा साथ दे, वो उसको आदमी बदलने का शौक ही, लड़कियां बदलने का शौक लड़कों का होता है, लड़कियों को लड़के बदलने का शौक نہیں ہوتا, اس کی فطرت ہے, نیچر ہے. تو وہ کہتی ہے وہ میرے لالٹ پہ دیے ہوئے تھے, کہیں اس نے اس کا اپنے بوائے فرینڈ کا جو ہے نا موبائل اٹھا کے چیک کر لیا, پتا چلا اس میں تو ہول سیل کے حساب سے سب سے یہی وعدے کیے ہوئے کہ میں صرف اور صرف کس کا ہوں, تمہارا. اور بائک کے پیچھے لکھوایا صرف تم, ہر ایک سمجھ رہی ہے کہ صرف میں, کسی کو کیا پتا. تو یہ پنجاب کی خواتین ماشاءاللہ صحت کی بھی اور جذبات کی بھی ٹائٹ ہوتی ہیں. اس لڑکی نے کیا کیا ہے, یہ پنجاب کی تھی, اس نے اٹھا کے نا جوتوں سے مارنا شروع کیا اس کو, اس کے گھر جا کے اس کو کہا کہ پہلے اس کی بہنوں کو کہا کہ میں ایکچولی ملنا چاہتی ہوں, تو کلچر تو ماڈرن ہے, آئیے ملیے, آپ کے بوائے فرینڈ ہے میرے جو بردر ہیں وہ آئیے ملیے ملاقات کریں, ہم بھی تو جاتی ہیں نا ملنے کے لیے, آپ بھی تشریف لائیے. بڑی خوش ہوں گی بھی میرے بھائی سے ملنے آ رہی ہیں. وہ آئی, وہ کمبا سو رہا تھا اس وقت, اس کی شامت آ گئی, اس سوتے ہوئے اس نے فوراً موبائل, اس کو شک بھی نہیں تھا کیونکہ اتنے لارے, یہ کراچی کا واقعہ ہے, تو اتنے لارے رپے دیے ہوئے تھے نا اس نے کہ اس کو 100% یقین تھا کہ یہ جھوٹا نہیں ہو سکتا. تو وہی ہوا کہ اس کے موبائل اٹھایا, سو رہا تھا اس کو موقع مل گیا, اس نے تو بیچاری نے شاید چیک کرنے کے لیے ویسے ہی اٹھایا, تو پتہ چلا کہ ان باکس میں میسیجز جب دیکھے تو بھائی بہت سب کو الو بنایا ہوا ہے. تو پھر اس نے طبیعت سے الحمدللہ اس کے چترول لگائے, طبیعت سے دھویا نا, مار مار کے بھرکس نکال دیا, سوتے ہوئے کو مارنا شروع کیا. مجھے پتا ہے, میں نے کہا یہ کام بڑا ہو گیا خاندانی. اچھا پھر ابھی کہانی ختم نہیں ہوئی ہے, اس بندے کو احساس ندامت ہوا, وہ رویا مجھے غلطی ہو گئی مجھے معاف کر دو, اور اتنا وہ اس نے کیا کہ یہ سمجھ بیٹھی کہ اب کیا ہو گیا, سچی مچی میں توبہ کر لی ہے. بعد میں پھر بائک پہ کسی لڑکی کے ساتھ جاتے ہوئے دیکھا اس نے. یہ میں بتا رہا ہوں کہ اگر آپ اسلام کو فالو نہیں کرتے تو اپنی بیٹیوں کو اس کلچر کے حوالے کر رہے ہو مردوں کے, کہ وہ کچھ بھی چکنی چپڑی باتیں کرتے کہ تمہاری اور نسلوں کو برباد کر دیں. انڈیا میں ایک خاتون ہے, بالی ووڈ سے ان کا بڑا گہرا تعلق ہے, نام نہیں بتاؤں گا میں, ان کا ایک دو دن پہلے کال آئی, کافی لمبی ان سے بات ہوئی, تو انہوں نے مجھے بالی ووڈ کے بارے میں بہت کچھ بتایا. وہ بالی ووڈ کی کوئی مشہور شخصیت ہیں, رہی نہیں ہے, ہیں ابھی بھی. انہوں نے بتایا کہ میں نے خواتین کی آزادی, حالانکہ وہ خود بھی ایک آزاد خاتون ہے, آزاد خیال خاتون ہے, انہوں نے کہا کہ مفتی صاحب میں نے خواتین کی جو آزادی یہاں دیکھی ہے, تو مجھے جتنا یقین ہے نا کہ یہ آزادی کے نام پہ کس طرح لڑکیوں کو برباد کیا جا رہا ہے, اتنی معلومات شاید آپ کو نہیں ہو. صرف لیبل ہے اسکرٹ پہننا اور بغیر یعنی فٹنگ کے کپڑے اور یہ سب مردوں کے ساتھ اختلاط, اور گھر میں کوئی روک ٹوک نہیں ہے. انہوں نے کہا اس آزادی سے برباد عورت ہو رہی ہے. اس نے کہا میں نے یہ بہت ظاہر ہے, وہ تو اس فلم انڈسٹری سے اس کا تعلق ہے نا بڑا گہرا. انہوں نے کہا یہ میں نے اپنی آنکھوں سے دیکھا ہے, یہ سب بکواس ہے. کہہ رہی وہ کہتی ہے کہ میں تو اس پورے عمل سے گزر کے یہاں تک پہنچی ہوں, میں لڑکیوں کو کہتی ہوں گھر کی چار دیواری سنبھالو, جا کے نہ ہو اس فیلڈ میں, گھر کی چار دیواری سنبھالو, یہ برباد کر دیں گی تمہیں یہ زندگی. تو جن کو اللہ نے سمجھ دی ہے نا, عقل دی ہے, وہ یہ سب چیزیں جانتے ہیں. عقل ہی اندھی ہو جائے, انسان اپنی آنکھوں پہ پٹیاں باندھ لے, تو پھر تو اس کا کوئی حال نہیں ہے. تو میں یہ عرض کر رہا تھا کہ اگر سوسائٹی کو فالو کرو گے, سوسائٹی SOCIETY, اگر اس کو فالو کرو گے آپ, تو پھر یہ ہوگا کہ ماؤں کے پیٹ میں بچیاں قتل ہوں گی. عرب کیا کرتے تھے, ان کو پریگنینسی گرانا نہیں آتی تھی, اور یہ پتہ بھی نہیں چلتا تھا کہ ماں کے پیٹ میں بیٹی ہے یا بیٹا, الٹرا ساؤنڈ کا کوئی سسٹم نہیں تھا, تو وہ انتظار کرتے تھے پیدائش کا. جب پیدا ہو گئی, بیٹا ہے تو ٹھیک ہے, بیٹی ہے تو کیا کرتے تھے, دفن کراتے تھے جا کے. میں نے وہ قبرستان مکہ میں دیکھا ہے جہاں بیٹیوں کو زندہ دفن کیا جاتا تھا. اور آپ دیکھیں کوئی معجزہ کیا ظاہر ہوا ہے کہ وہ سعودی عرب نے تو آپ کو پتا ہے تمام نشانیاں ختم کر دی, کہیں بلڈنگ بنا دی. مفتی تقی عثمانی صاحب تو ایک دفعہ رو پڑے تھے بیان کرتے ہوئے کہ اللہ تعالیٰ ان کو ہدایت دے, جو ہمارے پیغمبروں کے اور صحابہ کرام کی یادگاریں تھیں بھائی, اس کو تو محفوظ, یہ تو ہمارا بڑا 1400 سال سے امت نے محفوظ رکھا ہوا تھا, اس کو تو کم از کم ضائع نہیں کرنا چاہیے نا توحید کے نام پہ. توحید بہت اچھی چیز ہے, تو آپ ان جگہوں پہ شرک نہ ہونے دیں, بالکل ہی وہ جگہ ہی مٹا دینا. امت پاگل تھی جو 1400 سال سے ان کی حفاظت کر رہی تھی, سارے مشرک تھے کہ جو حفاظت کرتے آ رہے تھے. تو ایسے بہت ساری ہماری تاریخی مقامات تھے جو ختم ہو گئے. احد پہاڑ کی جو وہ پہاڑی ہے جہاں سے عبداللہ ابن جبیر رضی اللہ تعالیٰ عنہ کو نبی نے چھوٹے سے ٹیلے پہ بٹھایا تھا نا کہ یہاں سے خالد ابن ولید حملہ کر سکتے ہیں تو تم یہاں بیٹھو, وہ ٹیلا آج تک موجود ہے. وہ ٹیلا بھی گرانے لگے تھے, اس پر ایک انڈیا کے ایک بوڑھے آدمی تھے, وہ ٹریکٹر کے سامنے آ کے لیٹ گئے. انہوں نے بولا میری لاش پہ سے ہی گزر کے جائے گا, پھر یہ گرانے دوں گا, نہیں گرانے دوں گا میں. پھر مدینہ میں الحمدللہ عربوں نے بھی احتجاج کیا کہ یار یہ تو احد پہاڑ اور یہ جو پوری ایک تاریخ اس سے وابستہ ہے, اس کو کیسے گرا سکتے ہو بھائی آپ؟ تو اللہ کا شکر ہے حکومت سعودیہ نے وہ فیصلہ واپس لے لیا. مسجد نبی کی توسیع میں یہ ہونے لگا تھا کہ محراب سے آگے بڑھائی جائے. جو مسجد نبی کا جو محراب ہے نا, آپ کو بتائیں رسول اللہ صلی اللہ علیہ وسلم جہاں کھڑے ہو کر نماز پڑھایا کرتے تھے, جب مسجد نبی کی توسیع ہوئی ہے تو پھر ایک صف آگے بڑھا دی گئی, پھر ایک صف آگے بڑھا دی گئی. تو حضرت عثمان رضی اللہ تعالی عنہ جہاں نماز پڑھایا کرتے تھے, اس کے بعد مزید فرنٹ سے مسجد نبی کو بڑھایا نہیں گیا. تو اس وقت سے لے کے آج تک امام کا مصلی وہی ہے جہاں خلیفہ راشد حضرت عثمان کا مصلی تھا. یہ کتنی فخر کی بات ہے کہ مسجد نبی کا امام وہی کھڑے ہو کر نماز پڑھاتا ہے جہاں حضرت علی نماز پڑھائے کرتے تھے. جہاں تو ایک تاریخ ہے نا کہ یار یہ وہ جگہ ہے جہاں اتنے بڑے بڑے, اور اس سے دو سب پہلے محمد صلی اللہ علیہ وسلم کا مصلی ہے. میں جب مسجد نبی گیا میں نے تو وہ جگہ بار بار دیکھی محبت سے کہ یار یہ جگہ تھی جہاں محمد صلی اللہ علیہ وسلم نماز پڑھاتے تھے, اور یہ وہ سب تھی جہاں ابوبکر عمر علی عثمان کھڑے ہوتے تھے. تو اس سے ایمان بڑھتا ہے. آپ وہ جگہ ہی غائب کر دیں. تو ہوا یہ تھا کہ ارادہ یہ ہوا تھا کہ فرنٹ سے بڑھایا جائے, اور دلیل یہ تھی کہ بھائی نبی کے بعد بھی تو فرنٹ سے صحابہ نے بڑھایا نا, بڑھایا, لیکن اب 1400 سال سے اس میں اضافہ نہیں کیا. اب وہ ایک تاریخی حیثیت بن گئی ہے اس کی. تو الحمدللہ اہل مدینہ نے اس پہ بھی احتجاج کیا, انہوں نے کہا فرنٹ سے نہیں بڑھنے دیں گے, پیچھے سے جتنی مرضی بڑھا لو, فرنٹ وہی رہے گا جو حضرت عثمان اور علی رضی اللہ عنہما کے دور میں تھا. تو سعودیہ کے بہت سے کام اچھے بھی ہیں, لیکن کچھ کام ایسے ہیں جن پر علماء کو تحفظات ہیں. تو میں وہ عرض کر رہا تھا کہ وہ جو قبرستان تھا جہاں بیٹیوں کو زندہ دفن کیا جاتا تھا, وہ بھی 1400 سال سے امت نے ایک چار دیواری کر کے اس کو محفوظ کیا ہوا تھا. تو حکومت نے ابھی ماضی قریب میں اس کی کوشش کی تھی. وہاں ایک پٹھان مزدور تھے, انہوں نے مجھے یہ پورا واقعہ سنایا. انہوں نے کہا ہم نے اپنی آنکھوں سے دیکھا ہے کہ وہاں پر جو ہے نا روڈ بنانے کی گورنمنٹ نے کوشش کی, تو پوری ایڑی چوٹی کا زور لگا لیا. اللہ کی طرف سے کچھ معاملات ایسے ہوئے کہ وہ جگہ کھودتے تھے, پتہ نہیں کوئی خون نکلنا شروع ہو جاتا تھا, کیا ہو جاتا تھا, وہ نہیں بنا سکے وہاں پہ. تو مجبوراً اب آپ وہاں جائیں گے نا, آپ دیکھیں گے روڈ, یہ چھوٹا سا میدان ہے جہاں بچیوں کو زندہ دفن کیا جاتا تھا, تو روڈ اس سے گھوم کے جا رہا ہے. آپ خود کہیں گے کہ یار سیدھا جانا چاہیے تھا نا, لیکن وہ تھوڑا سا کرو ہو رہا ہے, ایسے گھوم کے جا رہا ہے. تو صاف پتہ چلتا ہے کہ یہ جو ہے وہ جان کر نہیں کیا گیا, مجبوری میں کیا گیا ہے. تو وہ قبرستان, اس سے پتہ چلتا ہے کہ اللہ نے اس قبرستان کو باقی رکھا ہوا ہے. کہ جو لوگ حقوق نسواں کی بات کرتے ہیں, لڑکیوں کے حقوق کی بات کرتے ہیں, تو انہیں یقین آ جائے اس قبرستان کو دیکھ کر کہ عورت کو حقیقی معنوں میں حق صرف اسلام نے دیا ہے. ابھی بھی یقین نہیں آئے تو جاؤ ان ملکوں کے حالات جا کے دیکھو جہاں اسلام نہیں ہے. آج بھی وہاں پر بیٹی کو زندہ ماں کے پیٹ میں مارا جا رہا ہے. دفن اس لیے نہیں کیا جا رہا کہ اب دفن کی ضرورت نہیں ہے, ماں کے پیٹ میں ہی جب پتہ چل جاتا ہے کہ بیٹی ہے تو وہی مار دو اس کو, کیس بھی نہیں بنے گا. ٹھیک ہے, انڈیا میں قانوناً جرم ہی ہے, یعنی قانوناً لا میں اس کی اجازت نہیں ہے, لیکن بات یہ کہ جب آپ نے ایک ایسا ماحول پیدا کر دیا تو لوگ تو پھر اپنے آپ کو مجبور سمجھیں گے نا. ماحول تو آپ نے یہ بنا دیا کہ بچے بوجھ ہیں, پھر ان کی شادیوں میں مشکلات, پھر جہیز کی رسومات, اور پھر وہ اس کی ایجوکیشن, اور پھر آزادی اتنی ساری. جب لڑکیوں کو آزاد کریں گے تو لڑکوں کو فری میں جب اپنی خواہش پوری ہوگی بیوی نہیں بنائیں گے, تو ماں باپ اس سے کہ بوائے فرینڈ تو مل جائے گا میری بچی کو 15 سال میں, اچھا آدمی نہیں ملے گا, یہ ایک الگ ٹینشن. تو پھر وہ کیا کریں گے, زندہ دفن کریں گے اس کو, وہ اس کو ماں کے پیٹ میں ماریں گے. تو اس کا حل صرف کس میں ہے؟ تو سوسائٹی کو فالو کرو گے تو سوسائٹی تو یہ سب کچھ کر رہی ہے. ایک صاحب مجھے کہنے لگے کہ پولیس اس کو روکتی ہے کہ کسی بچی کو ماں کے پیٹ میں مارنے نہ دیا جائے, کیس بنتا ہے. میں نے کہا اس پولیس والے سے جا کے پوچھو کہ تم نے اپنے جو ہے نا اپنی کتنی بیٹیوں کو قتل کیا ہے, اس سے جا کے پوچھو. کہے گا ہم بھی چھپ چھپا کے کر رہے ہیں. تو یہ اسلام بہت بڑی رحمت ہے. یا بولی میں شاہ اناسا, اللہ نے فرما دیا جس کو چاہتا ہوں بیٹیاں دیتا ہوں, ہبا کرتا ہوں, عطا کرتا ہوں. ہبا کہتے ہیں گفٹ, अल्लाह ने बता दिया कि ये बेटियां कोई पेनल्टी नहीं है, कोई तुम्हारे गुनाहों की सजा नहीं है, रहमत है, हिबा करता हूं, गिफ्ट करता हूं, इसको गिफ्ट और तोहफा समझ के लिया करो। ए अल्लाह, तोहफा समझ के लेंगे तो बोझ बनती है, अल्लाह ने कहा कोई बोझ नहीं बनेगी भाई, तुम पालो बचपन में तुम्हारी आंखों की ठंडक, और टेंशन कौन उठाएगा जो इससे फायदा उठाएगा? फायदा बाप नहीं उठाता, बाप भी उठाता है लेकिन ज्यादा फायदा ससुराल उठाता है, तो ये उसकी टेंशन है। जहेज नहीं है इस्लाम में, नबी ने अपनी किसी बेटी को जहेज नहीं दिया। मेहर है, मेहर, मेहर किसके जिम्मे है? शौहर के जिम्मे है। अगर जहेज इस्लाम में होता तो ये कैसी हमाकत की बात है। एक तरफ हम कहते हैं मेहर के बगैर निकाह नहीं होता, तो निकाह नामे में मेहर लिखा हुआ है 50,000, एक मिसाल दे रहा हूं, और लड़की से जहेज कितना ले रहे हो 5,00,000 का, तो ये कॉमन सेंस की कोई बात बनती है? अबे 50,000 देंगे तो ले 5,00,000 रुपए आए, ये कौन सा कानून है भाई? नहीं यार, समझ में तो रहने दो यार, ये कोई खोपड़ी में आती है बात? एक साहब मुझे कहने लगे फजर के बाद सोना पसंदीदा नहीं है इस्लाम में, इसकी क्या दलील है? मैंने कहा अगर फजर के बाद सोना पसंदीदा होता तो फजर में अल्लाह उठवाता क्यों? सोने के लिए उठवाए? अरे हमें अल्लाह कह रहे आज फजर अभी 6 बजे हो रही है ना, तो 6:45 उठा रहा है अल्लाह ताला इसलिए कि ताकि दोबारा सो जाओ। तो ये दुनिया में कोई ऐसा कानून देखा है कि आपको इसलिए उठाया जा रहा है ताकि 15 मिनट दोबारा सो जाए? फजर की नमाज उस वक्त रखी इसलिए गई है कि अब ये उठने का टाइम है, अब उठो, अब कामों पे जाओ नमाज पढ़ के। तो कुछ चीजें होती हैं थोड़ी सी खोपड़ी इस्तेमाल हो तो वो समझ में आ जाती हैं। हाँ, रात को किसी को नींद ना आई हो या कोई नाइट ड्यूटी करता हो वो एक अलग मसला है। तो खैर, तो 50,000 रुपए जहेज दे रहे, मेहर दे रहे हैं। हालांकि इस्लाम में मेहर में भी पता है क्या कानून है? मेहर मिसल, मेहर मिसल में होता है लड़की की खूबसूरती, उसकी एजुकेशन, उसका खानदान, और इन उस कमारी है या तलाक याफ्ता, इन तमाम चीजों को देखकर उसके हिसाब से मेहर रखा जाए। और ये मेहर मार्केट में ये सिर्फ अरबों में रह गया है और अफगानियों में, इंडियन पाकिस्तानियों में ये मेहर खत्म। अब मेहर क्या हो रहा है? 25,000, 10,000, वो भी मुवज्जल, बाद में अदा किया जाएगा। एक साहब मेरे पास आए कि मेरी बीवी का मेहर 25 रुपए था, उसका इंतकाल हो गया है तो मैं दे सकता हूं, बूढ़े आदमी थे। मैंने कहा 25 रुपए? कह रहे यार 1948 में शादी हुई थी, 25 रुपए की बड़ी वैल्यू थी। मैंने कहा अब इस तकल्लुफ की क्या जरूरत है यार, खाम खा में मेहर भी दे दोगे और आखिरत में सवाल भी नहीं होगा है, तो अब नहीं दो ताकि आखिरत में सवाल तो हो ना। 25 रुपए दो भी दोगे और आखिरत में अल्लाह पूछेगा कि यार ये 25 रुपए क्या है, तो आप कहोगे भाई तय यही हुआ था, तो फरिश्ते कुछ कहेंगे? फिर बोलेंगे तय यही हुआ तो हम क्या करें भाई, अब तो यही तय हुआ, क्या ख्याल है? तो मैंने कहा छोड़े नहीं दें, थोड़ा सा चित्रोल मित्रोल भी खा लें ताकि बीवी थोड़ी सी खुश हो जाएगी। तो 50 50 अच्छी अच्छी खानदानी लड़कियां हैं, मेहर क्या है? 50,000 20,000, लड़का कमा रहा है 2,00,000 3,00,000 4,00,000, मेहर क्या रख रहा है? अरे एक महीने की तनख्वाह तो कम से कम, मेहर का तो बुनियादी मकसद था कि तुम्हारी जेब से जब खर्चा होगा तो एक तो ये पता चलेगा तुम वाकई इंटरेस्टेड हो शादी करने में, फ्री फोकड़ में नहीं। फ्री फोकड़ में तो हर आदमी हर चीज कबूल कर लेता है, रोकड़ा जेब से निकलेगा तो पता, लड़की के बाप को यकीन हो जाएगा हाँ भाई ये इंटरेस्टेड है और ये रखने के लिए कर रहा है, छोड़ने के लिए नहीं कर रहा। तो कम से कम एक महीने की तनख्वाह तो रखो मेरे भाई, कम से कम, मरे से मरा एक महीने की तनख्वाह तो दाएं बाएं हिले ना, कुछ हो गया यार, कुछ हुआ है। ऐसे 25,000 रुपए 1,500 रुपए ये मेहर चल रहे हैं मार्केट में, और लड़की वाले दे के आ रहे हैं 5,00,000 का जहेज, कम से कम, गरीबों की बात कर रहा हूं मैं। और फिर जो अलग सारी जिंदगी ससुराल से दब के रहना, यानी लड़की वालों का ससुराल से दबके रहना दामाद से, वो दामाद जूते की नोक पे रख रहा होता है। मैं न्यू कराची में था ना, तो वहां गुजराती लोग हैं, वो तो इंडियन कल्चर उनके यहां बहुत ज्यादा है ना, क्योंकि वो काफी बाद में माइग्रेट करके आए। वो मुझे कहने लगे हमारे यहां जब किसी को गाली देनी होती है ना, बद्दुआ देनी होती है, हम कहते हैं अल्लाह करे कि तू मेरा सुसर बन जाए। मैंने कहा ये क्या, ये दुआ है बद्दुआ है? उन्होंने कहा ये बद्दुआ है। मैंने कहा क्यों कह रहे हैं? जब सुसर बन जाएगा ना तो फिर मैं जो तुझे सताऊंगा तो मैं सिर्फ सताने का ऑप्शन मेरे पास होगा, तेरे पास इंतकाम लेने का ऑप्शन नहीं होगा, क्योंकि तेरी बेटी मेरे पास है। ये कल्चर कहां से आया है? इस्लाम का नहीं है ये, इसलिए कि वो बेचारे इतने मजबूर कि हमने 5,00,000 जहेज भी दिया और कमबख्त इतनी मुसीबत से इश्तहारे निकाल के और पता नहीं क्या करा के ये मनूस माजरत के साथ हमें मिला है, अब अगर इसने तलाक दे दी तो फिर तो तलाक का धब्बा जब लगेगा तो 50,000 मेहर के बजाय अब कितना मिलेगा, 5,000, वो भी जब है जब कोई अच्छा रिश्ता मिल जाए, और वो फिर उसको भी किसी को बेटी को पहनाना वो भी हमारे लिए मुसीबत। और अगर किसी ने कर भी ली तो सारी जिंदगी के तू तो तलाक याफ्ता थी फिर भी मैंने किया है। तो इसलिए मैं कहता हूं मेरे भाई, या तो गलत बनो तो फिर तमीज से गलत चलो। जैसे गोरे ने क्या किया जब उन्होंने मजहब को छोड़ा ना, ये तो ईसाइयत की भी यही तालीमात थी जो इस्लाम की है। उन्होंने ईसाई मजहब को जब अपनी असेंबली से निकाला और कल्चर से निकाला, मजहब सिर्फ चर्च के अंदर महदूद रह गया, तो वो लिबरल, जो लिबरल उस माने में जो मैं आपको लिबरल के जो बता रहा था कि मजहब दुश्मन, तो बनते चले गए। फिर उन्होंने हर गलत को सही करने के लिए उससे ज्यादा गलत किया, फिर उससे अब वो इतना गलत कर दिया कि गे मैरिज भी हलाल हो गई उनके यहाँ, माँ बाप को ओल्ड होम में जमा कराना भी क्या बन गया, हलाल हो गया, बच्चियों को माँ के पेट में मारना भी क्या हो गया, हलाल हो गया, और आपने एक बीवी रख के 10 गर्लफ्रेंड रखी है इसके भी अलाउड कर दिया उन्होंने। हालांकि ये तो बिल्कुल ही सेंस के खिलाफ है। अबे तू अपनी बीवी से वफा, जब तूने शादी की है तो फिर तेरे दूसरी लड़कियों में इंटरेस्टेड क्यों है, कह रहे हैं तो क्या करें हम, हो गया। फिर जब मर्द को इजाजत मिल गई तो आपकी बेगम साहिबा ने भी अगर बॉयफ्रेंड रख लिया तो वो भी, तो फिर तकल्लुफ की जरूरत क्या थी। हाँ, तो फंसे चले जा रहे हैं, अब उनके पास कोई हल नहीं है। जिस दलदल में उन्होंने अपने आप को फेंक दिया है ना, अब उनके पास सिवाय इस्लाम के कि पूरे इस्लाम में दाखिल हो जाएं, अब कोई हल नहीं है। और वो भी अब इस्लाम दुश्मनी इतनी कर चुके हैं कि अब उसकी तरफ भी आना, कि भाई जिन मजहब को हम सुबह शाम बुरा वाला कहते थे, तभी तो कहते हैं ना कि किसी से दुश्मनी करो तो इतनी की वापसी का ऑप्शन रहे। एक डॉक्टर से आपने दुश्मनी ले ली और आपको बताया आपके महल्ले में इसके अलावा कोई दूसरा डॉक्टर है नहीं, तो फिर कैसे टीका लगवाओगे उससे, बुखार हो गया और उसके अलावा कोई डॉक्टर नहीं है, अब उससे टीका लगवाते भाई डरेगा यार, कोई जहर का इंजेक्शन ना लगा दे, ये क्या ख्याल है भाई। तो एक अल्लाह था जो सही रास्ता बताता, आपने अल्लाह और अल्लाह वालों से हमेशा के लिए दुश्मनी कर ली, स्कूल अपनी डिक्शनरी से निकाल दिया, अपनी असेंबली से निकाल दिया, चर्च तक महदूद कर दिया, मस्जिदों तक महदूद कर दिया, तो फिर वही होगा जो मुआशरे में हो रहा है, फिर खुदकुशियां होंगी, डिप्रेशन की गोलियों का कारोबार उरूज पे होगा। आपको पता है कि इस जमाने में जितनी माली फरावानी है पहले जमाने में नहीं हुआ, पहले जमाने में गुर्बत बहुत थी, इस जमाने में जो तरक्की है और मालो दौलत की रवानी है वो ज्यादा है, लेकिन पहले डिप्रेशन की गोलियां नहीं बिका करती थी, बहुत ज्यादा किसी के सर में दर्द हुआ तो एक कत्थे और तंबाकू थोड़ा सा उस दिन ज्यादा डाल दिया पान में, ऐसे ही होता था ना, हमारी दादी गुस्से में आती थी ना, दादी हमारी, तो उस दिन पान थोड़ा ज्यादा खाएगा, ये होता था डिप्रेशन का इलाज, जब गुस्सा उसका ठीक हुआ तो फिर ठीक हो गई। आज क्या हो रहा है, वो बिल्कुल ही बावले हो रहे हैं डिप्रेशन में, वो ना कोई सुट्टा काम आ रहा है उनके, ना गुटके से सुकून मिल रहा है, फिर वो नफ्सियाती डॉक्टर के पास जाते हैं, फिर वो सारी जिंदगी की टेंशन बैठे बैठे। अब मेरे पास ऐसे केस आ रहे, मैं कहता हूं यार क्या हो गया मुआशरे को, कोई पागल होने की वजह हो तो इंसान पागल होता अच्छा हो, अच्छा भी लगता है, बिना वजह पागल हो रहे हैं, तनख्वाह मेरी कम है तो पागल हो गया। अबे भाई तनख्वाह कम है लेकिन खाने पीने को तो मिल रहा है ना तुझे, खाने पे सुबह नाश्ता तू पराठे खा रहा है, तू दोपहर खाना भी खा रहा है, तू रात भी खाना खा रहा है, चाय के पैसे भी है तेरे पास और रात को सोने की जगह भी है। अब अगर ज्यादा को देखो फिर तो कोई, फिर तो आप, फिर तो इंतहाई नहीं है, फिर तो कारून को देखना शुरू कर दोगे, फिर तो भाई आपको फिर जरदारी भी कम लगेगा आपको, हकीकत बता रहा हूं आपको। और अगर ये देखो मेरी जरूरत कितनी है, तो अल्लाह का फजल है, हमें तो अपने बारे में लगता है यार अल्लाह ने हमें हमारी हैसियत से करोड़ा गुना ज्यादा दिया, इतनी हमारी औकात नहीं है जितना अल्लाह ने हमें दे दिया, अल्हम्दुलिल्लाह। सबके साथ ऐसा ही मामला है, तो सोसाइटी मेरे भाई आपको सही गाइड नहीं करेगी, मरवाएगी। और हम में से हर शख्स किसको देख रहा है, सोसाइटी, बच्चियों को एजुकेशन में पढ़ाया जा रहा है कि सोसाइटी में इसको पसंद बुरा नहीं किया जाता, बुरा नहीं समझा जाता, बच्ची अगर को एजुकेशन में पढ़ रही है तो सोसाइटी में इसको बुरा नहीं समझा जाता। तो याद रखो एक दिन ऐसी सोसाइटी आने वाली है जब आपके बच्चे आपको उठा के ओल्ड होम में जमा करा देंगे, आपकी पेशानी पे बल नहीं आएंगे, आप ये कहेंगे सोसाइटी में इसको बुरा नहीं समझा जाता। लेकिन फिर आप औलाद की मोहब्बत से, बुढ़ापे में इंसान को औलाद की मोहब्बत सबसे ज्यादा चाहिए होती है, और जवानी में तो जरूरत ही नहीं होती, जवानी में तो इंसान को औलाद की मोहब्बत मिल जाए, अच्छा नहीं मिले तो वैसे ही वो किसी का बच्चा है, अभी वो खुद किसी की औलाद है, असल तो बुढ़ापे में जरूरत होती है, आपकी बहुएं, आपके बेटे पोते नवासे साहब आपके इर्द गिर्द, हम तो अपने बाप दादा को देखते हैं कहते हैं क्या काबिले रश जिंदगी गुजारी उन्होंने, क्या खबर, हमारे नाना थे माशाल्लाह बड़ी औलाद दी अल्लाह ने, जरा से बीमार होते थे पूरा खानदान लाहौर सरगोधा कराची सारा घर में जमा हो जाता था, वो बड़े खुश होते थे ये मेरा बड़ा बेटा है, ये मेरा मंझला बेटा है, ये मेरा छोटा बेटा है, ये मेरी बड़ी बेटी, ये मेरी छोटी बेटी, ये मेरी बहू है, ये मेरा दामाद है, ये जनाब मेरा पोता है, हम लोग पोते थे नवासे थे हैं भाई, हम भी चले जाते थे और पोते भी आ रहे हैं नवासे भी आ रहे हैं, फिर सब खर्चा भी कर रहे हैं भाई, सबके मुश्तरक नाना है, किसी के दादा है तो किसी के नाना है, तो वो वैसे ही 40 साल की उम्र में शुगर हुई थी, 99 साल में इंतकाल हुआ है, इसलिए कि डिप्रेशन नहीं थी, 95 साल तक खड़े होकर तरावी पढ़ते थे अल्हम्दुलिल्लाह, 95 साल तक खड़े होकर तरावी, और वजह क्या है, खुशियां देख रहे हैं ना, अब इस उम्र में वो उल्टा सीधा भी करेंगे तो हम बैठे हैं उसको सीधा, उल्टा भी करेंगे तो हम बैठे हैं उसको क्या करने के लिए, सीधा करने के लिए, क्योंकि बड़ों का एहतराम है भाई, बड़ों का एहतराम है, फिर उनके सब पर एहसानात है, ये सारी आल औलाद किनकी है भाई, मैं अगर अपने नाना का एहतराम करता था क्यों, कि भाई मेरी वालदा को किसने पाला है, अगर जे हमें नहीं पाला लेकिन हमारी अम्मा को तो पाला, तो हमारी अम्मा के लिए जो काबिल एहतराम है हमारे लिए भी, तो हम भी उनकी खिदमत करेंगे, क्या ख्याल है भाई, तो सारी खिदमत तो उन्होंने सिर्फ अपनी औलाद की बचपन में कर ली, उनको पाल पोस के नस्ल नहीं रोकी बस, ये बड़ा एहसान किया, और जो जितनी तौफीक मिली हस्ब जायका जितनी अल्लाह ने उनको गुंजाइश दी थी उस हिसाब से तालीम दे दी, आप सारी जिंदगी कौन उनकी खिदमत करेगा, उनके औलादे उनकी बहुएं उनके बेटे उनके पोते उनके नवासे, उनका अक्सर मैं एक मलफूज सुनाता हूं, उनसे कोई पूछता था, वो भी इमाम भी थे ना मस्जिद के, आर्मी में भी थे और मस्जिद के इमाम भी थे, तो उनसे कोई पूछता था कि आपके घर में खैरियत है, तो वो जवाब में कहते थे खैरियत कमबख्तों के यहां होती है, सही है ना, बड़ा प्यारा मलफूज था, खैरियत कमबख्त कहते हैं बदकिस्मत लोग, उन्होंने कहा अल्लाह ने हमें आल औलाद माशाल्लाह इतनी दी, हमारा घर भरा हुआ है, कभी किसी बच्चे के घुटने पे चोट लगी हुई है, कभी कोई बिस्तर से गिर गया नाक पे चोट आई हुई है, कभी किसी को बुखार हुआ हुआ है, कभी किसी को खांसी हुई हुई है, कभी सर्दी ज्यादा लग गई, कभी कोई नाले में गिर गया उसको निकाल के लाए हैं, ठीक है ना, कभी किसी को स्कूल में टीचर ने मार के बाहर निकाल दिया उसको जाके इसको, तो अल्लाह का शुक्र है हमारा खानदान है, खानदानी लोग हैं, खैरियत उसकी होती है जिसके कोई होता ही नहीं है, जब कोई है ही नहीं तो खैरियत ही खैरियत, वो फिर दीवारों को देख देख के टेंशन में जाता है, कह रहे ये भी खैरियत से इसको भी ना नजला है, दीवारों को थोड़ी नजले खांसी होते हैं, इसको आजकल सुकून वाली जिंदगी कहा जा रहा है, मेरा जब से बयानात के सिलसिले में जाना हुआ दुनिया में, तो मैं बड़े बड़े मालदारों के घरों में भी अब जाना होता है, मैं देखता हूं यार हजार गज का बंगला है, घर में अफराद ही नहीं है, ऐसी लग्जरी लाइफ है, इतने बड़े बड़े ये बेडरूम है, ये प्लेग्राउंड है, ये स्विमिंग पूल है, बंदे हैं नहीं यार, तुम क्या, इससे तो अल्लाह का शुक्र है वो गरीब अच्छा है जिसके घर में आदमी तो अफराद तो हैं, वो घर में आता है उसको बच्चे मिलते हैं उससे, वो उम्र ज्यादा होती है तो दामाद हैं बहुएं हैं पोते हैं नवासे, वो ज्यादा इंजॉय कर रहा है, स्विमिंग पूल में वो नदी नाले में ले जाके अपने बच्चों को नहा ले उनके साथ में, उसको ज्यादा मजा आएगा बनिस्बत ये स्विमिंग पूल में अकेला तैर रहा हो वहां बैठ के, वो तो लाइफ तो पहले आपको मोहब्बत करने वाले अफराद तो मिले, आपकी कदर करने वाले, आपको इज्जत देने वाले, और उनकी खुशियों पे आप खुश हो, उनके गम पे आप हमजोर हो, पहले ये लाइफ तो जब बनती है इसके बाद फिर आगे अगला प्रोसेस है, आपने अफराद ही शॉर्ट कर दिए, अब घर की डेफिनेशन ये थोड़ी है कि दीवारें ईंटें हो, इसको घर थोड़ी कहते हैं, तो होटल में भी होते हैं, होटल में तो ज्यादा अच्छी दीवारें ईंटें और उनके प्लस्तर बहुत अच्छा होता है, आप किसी होटल चले जाओ आपको आपके घर से ज्यादा वहां पर अच्छा महसूस होगा, एयर कंडीशन रूम है ऐसा जबरदस्त, मैं गया हूं ना, स्विमिंग पूल है बड़ा बेहतरीन, लॉन है, लाउंज है, और उसमें कॉफी भी मिल रही है आपको और सारी चीजें हैं, लेकिन आप वहां एक आध दिन के बाद कहां भागोगे अपने घर, क्योंकि वहां वो बंदे नहीं है जो यहां छोड़कर गए थे, आप नहीं आ रही समझ में क्या ख्याल है, तो ये फैमिली प्लानिंग वाले और ये जो लिबरल लोग हैं ना, ये हमारे घरों को होटल बनाना चाहते हैं, पैसे बचा बचा के सोने के नलके लगा दो, मगर मोहब्बत करने वाले घर में अफराद ना हो, ये चाहते हैं, तो मैं कहता हूं फिर एक भी पैदा ना करो, जाओ किसी होटल में रहो, किसी होटल में टाइम गुजारो, पैसा कमाओ और किराए पे कमरा ले लो वहां वहीं रहो, लेकिन आप मेरा दिल नहीं लगता, मैं होटलों में जाके ठहरता हूं, मैं तो बैरून मुल्क भी जब सफर करता हूं ना, तो लोगों से जो मुझे इन्विटेशन भेजते हैं, मैं कहता हूं भाई होटल नहीं बुक कराना, किसी घर में मुझे گھر میں عجیب برکت ہوتی ہے، ایک روحانیت ہوتی ہے گھر میں رہنے میں، بچے بھی ہوں گے اس میں، تھوڑا سا ان سے سلام دعا کر لیں گے، ایک خوشی ہوتی ہے انسان. میں جب بھی کہیں بیرون ملک جاتا ہوں نا، کوشش یہ کرتا ہوں کوئی سلام دعا والا نکلے اس کے گھر میں اسٹے کروں، جیسے اچھے تعلقات ہوں، بے تکلف، ایسے نہیں کہ یہ گھر جا کے بوجھ بن جائے انسان. تو گھر میں عجیب ایک لطف، گھر میں جو گھر کا کھانا ہے اس کی عجیب روحانیت ہوتی ہے، عجیب مطلب ہوٹلوں میں کیا پتہ نہیں کیا بنا کے لا رہا ہے وہ آپ کے سامنے، تو اس نے بڑا اچھا سجایا ہوا ہوگا، اندر کیا ہو رہا ہے. میں ایک دم یوٹیوب پہ سرچ کریں آپ کبھی، کہ ہوٹلوں میں جو آپ کو اچھے اچھے کھانے پیش کیے جاتے ہیں نا، کیا سچی مچی میں اچھے ہوتے بھی ہیں کہ نہیں ہوتے، اس پہ بھی یوٹیوب میں پوری ایک رپورٹ ہے. یہ سر سامنے بہت ٹائٹ ہوتے ہیں، تو بزنس ہے بھائی، وہ کیوں آپ کو اتنے چمکیلے کھانے آپ کے سامنے پیش کرے گا، بزنس ہے. وہ اندر کیا ہو رہا ہے وہ اللہ ہی جانے. تو سوسائٹی سے میرے بھائی مت پوچھو کہ تمہیں کیا کرنا ہے، سوسائٹی تمہیں تمہارا بیڑا غرق کر دے گی. گھروں میں سکون نہیں ہے، اولاد کو ماں باپ سے لوگ پریشان ہیں، ہم نے اپنے بچوں کو اتنا پڑھایا اتنا خرچ کر دیا، بات ہی نہیں سنتے وہ. تو میں کہتا ہوں کیوں سنیں گے بات، ان کو اسکول میں بات سننے کا کوئی چیپٹر پڑھایا نہیں گیا. انہوں نے اسکول میں فزکس پڑھی ہے، کیمسٹری پڑھی ہے، میتھ پڑھی ہے انہوں نے اسکول میں، اور انہوں نے اسکول میں ڈرائنگ بھی، ڈبے وہ جو ہے نا اسکول میں، بیٹا سیب پہ کون سا کلر کرنا ہے، لال کلر کرنا ہے، تو وہ کلر کرواؤ ان سے، وہ کلر کر دے گا. کیلے کو پہ پیلا کلر کر دے گا. یہ تو ٹوپی ڈرامہ اسکولوں میں تو ماشاء اللہ دبا کے ہو رہا ہے، ایجوکیشن تو ہے نہیں. دو چار انگلش کی پوئم یاد کر لے گا، کیونکہ ماں باپ کو وہ بھی نہیں آتی، تو ماں باپ سمجھتے ہیں بچہ ماشاء اللہ انگلش تو ہمارا فرفر بولتا ہے. ارے وہ کسی انگلش والے سے پوچھو تو پتا چلے گا بچے نے ہماری پوئم اتنی یاد کر لی. اور اسلامی اسکولوں میں دو چار دعائیں، ربنا آتینا فی دنیا حسنات و فی الآخرۃ حسنات وقنا عذاب النار، صبح اٹھنے کی دعا، صبح رات کو صبح، چند دعائیں بچہ یاد کرتا ہے. ماں باپ کو چونکہ وہ بھی نہیں آتے، ماں باپ کہتے ہیں ماشاء اللہ. اکارڈنگ ٹو اسلام ہمارا جو بچہ ہے نا، ایسا سائنسدان بنے گا کہ وہ ایک وقت میں سائنٹسٹ بھی ہوگا اور ماشاء اللہ دینی علوم کا بھی وہ چیمپئن ہوگا. بالکل وہ امام غزالی جیسا بنے گا کہ فلسفی بھی ہے اور امام غزالی بھی ہے. وہ کچھ بھی نہیں بنے گا، یہ دماغ میں رکھو آپ، وہ کچھ نہیں بنے گا، وہ کماؤ پوت بن جائے گا کسی، یعنی کسی اچھی کمپنی میں جاب کر کے کماؤ پوت بن. کریٹو سوچ تو اس میں پیدا ہو ہی نہیں سکتی، کوئی تخلیقی صلاحیتیں، کچھ ملک کے لیے ایجاد کر لے، پانی والی گاڑی کی خبریں آئیں گی. اور اگر کوئی ایسا پیدا ہو بھی گیا اپنی صلاحیتوں کی بیس، اسکول کی بیس پہ کوئی نہیں ہوتا، بعض اپنی صلاحیتوں کی بیس پہ ہوتے ہیں، تو وہ بھی یعنی وہ صلاحیتوں سے غیر فائدہ اٹھائیں گے اس کے. پھر تو کہاں سے کہاں بات چلے گئی بھائی، وہ تو کچھ کھچڑی سی پک گئی آج بیان میں، دائیں بائیں الٹے سیدھے ادھر ادھر. لیکن بہرحال کھچڑی میں بھی، کھچڑی کا تو فائدہ یہ ہوتا ہے کہ چاول بھی اس میں اور دال کا بھی مزہ بھی آ جاتا ہے اور چٹنی بھی آ جاتی ہے. تو بعض دفعہ بس کیا کریں، چل گیا تو چل گیا. لوگ کہتے ہیں ایک ٹاپک نہیں ہوتا آپ کا، بھائی جو باتیں ہیں وہ غلط تو نہیں کی نا، تو بکھری ہوئی باتیں صحیح تو ہو گئی نا کم از کم. تو سوسائٹی کو میرے بھائی فالو نہیں کرو. علامہ اقبال نے کیا پیاری بات کہی ہے، دو رنگی چھوڑ دے، یک رنگ ہو جا، سراسر موم یا پھر سنگ ہو جا. اے دفعہ صحیح اللہ کے بن جاؤ، لوگ پھر دیوانہ کہیں گے آپ کو، لوگ کہیں گے پاگل ہو گیا ہے، فنڈامنٹلسٹ ہو گیا ہے. بالکل بولے اب میں لبرل، حقیقی معنوں میں اب میں لبرلزم کی طرف آیا ہوں، کہ دلیل سے مجھے جو بات صحیح لگتی ہے میں اس کو فالو، اور دلیل سے جو بندہ ٹھیک لگتا ہے اس کو بھی فالو کرتا ہوں میں. تو ہمیں دلیل سے اللہ کے رسول صحیح لگے، ہم ان کو فالو کر رہے ہیں. تو اللہ کے رسول نے جس چیز کو کہہ دیا غلط، وہ کیا بن گئی؟ غلط. اللہ کے رسول نے ہمیں بتا دیا زنا کیا ہے؟ غلط. لڑکیوں سے دوستیاں بول لیں نا، پریکٹس ہو جائے، غلط. نیٹ پر بیٹھ کے لڑکیوں کو دیکھنا، دلچسپی لینا ان میں، یہ کیا ہے؟ غلط. بول دیا ولا متخذات اقدان، قرآن نے کہا دوستیاں لگانے کی اجازت نہیں ہے تمہیں، یہ الاؤ نہیں ہے، ختم. قرآن نے کہہ دیا تمہیں نماز چھوڑنے کی اجازت نہیں ہے، سود کھانے کی اجازت نہیں ہے، سودی بینک میں جاب کی اجازت نہیں ہے، بہن کی وراثت ہڑپ کرنے کی اجازت نہیں ہے. مرنے کے بعد سب سے پہلے جو میت کا ہوگا نا، قرآن خوانی کو ڈیلے کر دو، وراثت کو ڈیلے مت کرو. ہمارے ہاں صدقات پہ، قرآن خوانیوں پہ زیادہ زور ہوتا ہے، میت کی وراثت تقسیم کرنے پہ زور نہیں ہوتا. حالانکہ اس پہ تو قرآن نے کہیں بھی نہیں کہا کہ جب کوئی مر جائے کرے تو پھر یوں پکاؤ، پھر دیگیں پکا کے غریبوں میں بانٹو. نہ قرآن نے کہا یوصیکم اللہ فی اولادکم، اللہ تمہیں وصیت کر رہا ہے، جیسے ہی مر جائے نا کوئی تو اس کی وراثت کے بارے میں اللہ تمہیں وصیت کر رہا ہے. وصیت تو بڑے سخت لفظ ہے کہ فوراً تم نے کیا کرنا ہے. مما قل منہ او کسر، ابا نے بڑی جائیداد چھوڑی، تھوڑی سی وراثت چھوڑی، قلیل ہو یا زیادہ ہو، فوراً اس کو کیا کرنا ہے؟ وارثوں کے حوالے کرنا ہے. لِلذَكَرِ مِثْلُ حَظِّ الْأُنثَيَيْنِ، بیٹی کو آدھا اور بیٹے کو دگنا دینا ہے. فَإِن كُنَّ نِسَاءً فَوْقَ اثْنَتَيْنِ، پھر دیکھنا ہے اگر بیٹیاں دو یا دو سے زیادہ ہے، فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ، تو 66% بیٹیوں کو پکڑا دینا، وہ آپس میں ڈیوائڈ کر لیں گے اس کو، باقی 33% کیا کرنا ہے وہ ہم آگے بتا رہے ہیں. کیسا اللہ نے تفصیل سے بتایا نا، کوئی بھی نہیں کرتا یہ. فَإِن كُنَّ نِسَاءً فَوْقَ اثْنَتَيْنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ وَإِن كَانَتْ وَاحِدَةً فَلَهَا النِّصْفُ، باپ مر گیا، اکلوتی بیٹی ہے اور کوئی نے وارث نہیں ہے، آدھی جائیداد اس کے حوالے کر دو. وَلِأَبَوَيْهِ لِكُلِّ وَاحِدٍ مِّنْهُمَا السُّدُسُ إِن لَّمْ يَكُن لَّهُمْ وَلَدٌ، اگر میت کے سرے سے اولاد ہی نہیں تھی تو ایک تہائی، اگر ان کی اولاد ہے تو چھٹا حصہ ابا کو دے دو اور چھٹا حصہ اما کو دے دو. یہ تو سارے اللہ احکام بیان کر رہے ہیں، کوئی کرتا ہے اس پر عمل؟ 15-20 سال کے بعد جب پھڈے شروع ہوتے ہیں تو مفتی صاحب سے پوچھنے آ رہے ہوتے ہیں کہ مفتی صاحب 1950 میں میرے والد کا انتقال ہوا تھا ہیں، اور اب ہم پوچھنے کے لیے آ رہے ہیں کہ کس کو کیا ملے گا. تو میں کہتا ہوں آپ کو صرف ثواب ملے گا اور اب کچھ نہیں ملے، کیونکہ وہ اتنی پیچیدہ ہو چکی ہوتی ہے، اتنا پتہ نہیں کیا کیا اس میں مصیبتیں کھڑی ہو چکی ہوتی ہیں. تو کیسے اللہ نے، میں تو جو وراثت کی آیات پڑھتا ہوں تو حیران ہوتا ہوں یار، اللہ نے کیسا مالی معاملات میں ہمیں صاف رہنے کا حکم دیا. فَإِن لَّمْ يَكُن لَّهُمْ وَلَدٌ وَوَرِثَهُ أَبَوَاهُ فَلِأُمِّهِ الثُّلُثُ، اللہ فرماتا ہے اگر میت کے سرے سے کوئی اولاد ہی نہیں ہے تو کسی کا بھی انتقال ہونا تو سارا وراثت اس میت کے ابا اما کو پکڑا دو، ابا کو 66% دے دو، اما کو 33% دے دو. ابا کا خرچہ زیادہ ہوا ہے نا بیٹے پر، اما کا تو ہوا ہی نہیں، اما پہ تو اللہ نے ڈالا ہی نہیں ہے، پھر بھی اللہ کہتے ہیں اما ہے نا 33% غریبی میں ان کو دے دو. میں اس لیے کہہ رہا ہوں کہ غیر مسلم کہتے ہیں ابا کو زیادہ مل رہے ہیں اما کو کم، حالانکہ دونوں برابر ہیں. بھائی بیٹے پر کا سارا خرچہ اللہ نے کس پہ ڈالا تھا؟ ابا پہ. اما پہ 1 روپیہ بھی نہیں ڈالا تھا، اما کو پھر بھی فری میں 33% مل رہا ہے، اور ابا جس نے پوری زندگی بیٹے پہ سارا خرچہ کر ڈالا اس کو اللہ کہہ رہے ہیں اس کو 66% دے دو، اس نے خرچہ بہت کیا ہے. تو اصول لحاظ سے تو اما کا 1 روپیہ خرچ نہیں ہوا، لیکن اللہ کہتے ہیں پھر بھی بہرحال اما ہے تو 33% اما کو بولو بھائی دے دو. اور اب 66% ابا کو ملے گا تو اس 66% کو ابا نے خرچ بھی اما پہ ہی کرنا ہے، جبکہ اما کو جو 33% ملے گا اس میں سے اما نے ابا پہ ایک دھیلہ بھی خرچ نہیں کرنا، اور اللہ نے کہا بھی نہیں خرچ کرنے کو. نہیں آ رہی میرے خیال ہے بات سمجھ؟ پھر آگے اللہ نے فرمایا آبا حکم و ابنا حکم، یہ سب تمہارے باپ دادے ہیں. لا تدرون ایہما اقرب لکم نفعا، تمہیں نہیں پتا کہ تمہارے فائدہ کا کون ان میں زیادہ ہے، اس لیے جیسے جیسے ہم نے کہا ویسے ویسے دیتے رہو. پھر اللہ کہیں گے، انسان کہتے ہیں اللہ ابا اما کا تو بتا دیا، بیٹے بیٹیوں کا بھی بتا دیا، میاں بیوی کا تو بتایا نہیں. اللہ فرماتے ہیں وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ إِن لَّمْ يَكُن لَّهُنَّ وَلَدٌ، اگر تمہاری بیگم کا انّا للہ ہو گیا ہے تو قرآن خوانیوں کا بعد میں سوچنا بیٹھ کے، ٹھیک ہے نا؟ تجہیز و تکفین کر کے دفن میں تو جلدی کرو، جب دفن کر کے آئے ہو تو پھر وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ، تمہاری بیوی نے جو چھوڑا ہے تو تمہیں اس میں سے کتنا ملے گا؟ آدھا، آدھی جائیداد تمہاری ہے، بشرطے کہ ان کے اولاد نہ ہو. آدھی تمہاری، پھر آدھی بیوی کے بھائیوں کی، سالوں کی، جن کے سالے ساری زندگی آپ ان کو سالہ سالہ کہہ گے تو آدھا ان کو ملے گا. اور اگر تمہارے بیوی کے اولاد ہے فلکم الربو، تو تمہیں 1/4 ملے گا اور 75% بولو کہاں چلا جائے گا؟ تمہاری بیوی کے بچوں میں چلا جائے گا، پھر تمہارا حصہ کم ہو گیا کیونکہ اولاد کو پہلے. وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ، اور تمہارا اگر اِنَّا لِلَّهِ ہو گیا، تو پھر 1/4 تمہاری بیوی کو ملے گا اگر اولاد نہیں ہے، اگر اولاد ہے تو 8واں حصہ اس کو دے دو. وَإِنْ كَانَ رَجُلٌ يُورَثُ كَلَالَةً، اور اگر کوئی بندہ ایسا مرا ہے جس کے نہ ابا نہ اما نہ اولاد، وَلَهُ أَخٌ أَوْ أُخْتٌ، بھائی ہے اس کے، ماں شریک بھائی، فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ، تو پھر ان کو 2/3 ملے گا. کیسی ڈیٹیل اللہ نے بیان کی، سب احکام کی دھجیاں اڑائی جا رہی ہیں، دیگوں کو زیادہ فوکس کیا جا رہا ہے. کیا خیال ہے بھائی، مرنے کے بعد فوکس کس کو کیا جا رہا ہے؟ دیگ، دیگیں بٹوائی جا رہی ہیں، وہ غریب کھا رہا ہے بوٹیاں. آج وسیم بھائی دنیا سے چلے گئے، زبردست مزہ آ رہا ہے، یہی ہوتا ہے. یہ دیگیں ویگے نہیں، میت دیگیں جو ہے یہ ولیمہ آئے، ولیمے پہ، میت پہ کھانا کھلانا یہ حدیث سے ثابت نہیں ہے. صدقہ جاریہ میں صدقہ کرو، چپکے سے کسی غریب کو پیسے دے دو، یہ نہ بتاؤ کہ میرے ابا مرے اس لیے دے رہا ہوں، بس دل میں صدقے کی نیت کر کے کسی غریب کو پیسے دے دو، نیت یہ کرو کہ اس کا ثواب ابا کو پہنچے، غریب کو بتاؤ گے وہ کہے گا اللہ فلاں کے ابا بھی مر جائیں وہ تو اس سے بڑا سیٹ ہے. کھلانا، ہدیے دینا، یہ خوشیوں کی سنت ہے، یہ میتوں پہ سوٹ نہیں. مذہب کو بدنام کر رہے ہیں ہم لوگ. غیر مسلم بولے گا یار تمہارے بیٹے کی شادی تھی تو بھی وہی مرغا پکایا تھا، ابا کا انتقال ہوا تو بھی وہی مرغا. میں اس پر ایک دلچسپ لطیفہ سنا دوں پھر بیان ختم کرتا ہوں. ایک آدمی جو تھا نا، اس نے کہیں ہمارے بیان سنے ہوں گے یا علماء کے بیان سنیں گے، اس نے تہیہ کر لیا، اس کے والد کا انتقال ہوا، اس نے تہیہ کر لیا کہ میں دیگے نہیں پکاؤں گا، نہیں کھلاؤں گا، میرے ابا دنیا سے چلے گئے، بس میں روؤں گا، اللہ سے مغفرت کی دعا مانگوں گا، حسب توفیق کہیں صدقہ خیرات کر دوں گا، یہ دیگے شیگے میں نہیں پکاؤں گا. تو لوگ کہاں چھوڑتے ہیں، لوگ کہاں چھوڑتے ہیں؟ لوگوں نے اس کو تنگ کرنا شروع کر دیا، مر گیا مردود، نہ فاتحہ نہ درود، وہابڑا ہیں، یہ ہے وہابڑے خشکے، تیرے باپ نے تیرے لیے کیا 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 تھا دنیا میں، تو اس کے لیے چھ دیگے نہیں پکا سکتا. بھائی باپ نے جتنا کیا تھا نا اس کے حساب سے تو چھ دیگے بھی کچھ نہیں ہیں، اس کے حساب سے تو میرے بھائی سارا دن بھی لنگر کھلاتے رہو گے، باپ کا حق ادا نہیں ہوگا. تو اب وہ تو دعائیں ہیں اور چپکے سے صدقات و خیرات ہے اس کے لیے. اور تو تمہیں کس نے، اللہ نے یہ تھوڑی کہا کہ باپ کے لیے ان کمبختوں کو دیگے کھلاؤ، ٹھیک ہے نا، جو تمہیں تانے دے رہے ہیں. لیکن پبلک چھوڑتی نہیں ہے، تو پبلک نے اس کو تانے دینا شروع کیے، ابے تیرا باپ دنیا سے چلا گیا، یہ خشکا، یہ وہابڑے، اور یہ جو بھی تانے فرقہ پرستی کے دیے جاتے ہیں خشکے، ان کی تو قسمت میں کھانا ہے ہی نہیں، ان کے تو گناہوں کی وجہ سے اللہ نے ان کو ویسے ہی بھوکا ننگا رکھا ہوا ہے. تو ایسے ایسے عجیب عجیب تانے نا. تو وہ بیچارہ تانوں سب تانے تو انسان پہ اثر ہوتے ہیں. تو اس نے ایک چال چلی، اس نے بولا بھائی ٹھیک ہے لوگ مجھے کنجوس کہہ رہے ہیں نا، تو میں اس کنجوسی کے تانے سے بھی تانے کو بھی دور کروں گا، لیکن انہوں نے جو مجھے اذیت دی ہے نا اس کا بھی جواب دوں گا. اس نے تیجے پہ بلا لیا سب کو، بولا آ جاؤ بھائی لنگر ہے. تو ہمارا تو اپنا اسٹائل ہے نا، پھر اس کا یہ والا اسٹائل نہیں تھا. اگر وہ مجھ سے پوچھ کے جاتا نا تو پھر اور زیادہ لوگوں کو ذلیل کر سکتا تھا وہ، میں اس کو بتاتا اس طرح کروں. لیکن خیر اس نے کیا کیا، اس نے پبلک کو بلا لیا، جو جو تانے دے رہے تھے بلا لیا سب کو، مرغے شرغے پکائے، بڑی لش پش قسم کی قورمہ بریانی پلیٹیں لوگوں کے سامنے رکھ دیں. اب لوگ ایک دم جیسے ہی کھانے کے لیے لوگوں نے نوالا ڈالا ہے نا برتن میں، وہ روٹی کا لقمہ، اور بوٹیاں اٹھائی ہیں منہ کے قریب لے کر آئے، اس نے کہا ایک دم اسٹاپ، ایک سیکنڈ میری بات سن لیں. لوگوں نے کہا جلدی بتاؤ بھائی، میت کو عذاب ہو رہا ہے نا قبر میں، یہی جذبہ ہوگا لوگوں کا، میت کو کیا ہو رہا ہے؟ کچھ ایسا ہوا نہیں ہے میں اپنی طرف سے، لیکن جذبات یہی ہوتے ہیں لوگوں کے کہ بھائی میت کو کیا ہو رہا ہے، عذاب ہو رہا ہے، ہم یہ جب کھائیں گے تو وہ عذاب وہاں سے، یہی مطلب ہے نا کھلانے کا، اور کیا مطلب ہے کہ ہم جب کھائیں گے تو اس کو فائدہ ہوگا، تو یہ مطلب ہوا کہ ہم نہیں کھائیں گے آج ہم تو فائدہ نہیں ہوگا. تو لوگ پریشان کہ یار تیرے ابا عذاب قبر ہو رہا ہے اور تو ہمیں کھانے دے رہا. اس نے کہا ایک منٹ تھوڑا سا صبر کرو. لوگوں نے کہا کیا، کہہ رہے بھائی مسئلہ یہ ہے کہ دیکھو میرے باپ کا انتقال ہو گیا، باپ سے کس کو محبت نہیں ہوتی، تو میرے منہ میں تو دال کا نوالا نہیں اتر رہا غم سے، جس کی میت ہوتی ہے نا بےچارہ دال نہیں کھا سکتا، میرے منہ میں تو دال کا نوالا نہیں اتر رہا غم سے، میری یہ شدت ہے، اور تم کمبختو میرے گھر میں مرغے کھانے کے لیے آ گئے ہو، تمہیں شرم نہیں آتی، چلو بسم اللہ کرو، چلو کھاؤ. لوگوں نے کہا کمبخت اب ہمیں کھانے کے قابل. دوبارہ سناتا ہوں، دوبارہ، یہی ہوتا ہے جب آپ کسی کی میت پہ دیکھ پکائیں نا، تو بالکل اسی طرح اسٹائل میں کہا کریں ان کو، بالکل یہی اسٹائل ہونا چاہیے، بلکہ ایک اور موقع پہ یہ اسٹائل ہونا چاہیے، وہ بھی میں بتا رہا ہوں، یہ پھر میں نے نسخہ ہر جگہ فٹ کیا ہے. تو اس نے کہا کہ بوٹیاں اس منہ کے قریب، ٹھیک ہے نا، بالکل منہ کے قریب ہے بوٹیاں، اور ابھی منہ میں ڈالنے والے ہیں، کہہ رہے ایک دن ایک منٹ رکو. کہہ رہے بھائی کیا مسئلہ ہے؟ کہہ رہے بھائی مسئلہ یہ ہے کہ میرے باپ کا انتقال ہو گیا، غم سے میری حالت نڈھال، میرے گھر میں رونا دھونا چل رہا ہے، مجھ سے تو مسور کی دال بھی حلق میں نہیں اتر رہی، اور تم میرے گھر بیٹھ کے مرغے کھانے آ گئے ہو، تمہیں شرم نہیں آتی، چلو بسم اللہ کرو کھاؤ. ہمارے حضرت یہ واقعہ بیان کر کے فرمایا کرتے تھے، اس زمانے میں لوگوں میں تھوڑی سی غیرت تھی تو وہ رک گئے کہ یار کمبخت تو نے ہمیں کھانے کے قابل چھوڑا کا. فرمایا آج اگر کوئی ایسا کرے لوگ کہیں گے تو جو مرضی کہہ دے ہمیں، हम खाए बगैर नहीं जाएंगे, समझे। फरमाया कि अगर वो रोकने के बजाय जाके लोगों के मुंह से निवाला छीनना शुरू कर दे, लोग उंगलियां चबा के खा जाएंगे ये साले सवाब के लिए, कहेंगे कोई बात नहीं ये भी सुन्नत है खा जाओ इसे, उंगलियां चबा के खा जाएंगे, वो छोड़ेंगे नहीं, वो कहेंगे भाई कोई मसला नहीं। फिर हमारे साथ वाक्य सुनाते थे कि एक आदमी की आदत थी कि वो कोई भी निहारी खा रहा होता था ना बंस रोड में, वो बड़ी मशहूर निहारी थी बंस रोड की, अब भी है, तो वहां से निहारी पूरे कराची में उस बहुत ज्यादा फैली है, तो वो बचपन में वो बड़ी मशहूर थी। तो फरमाते थे जो भी निहारी खा रहा होता था, एक बंदा जाता था उसको थोड़ा सा ना वहां साथ बैठ के थोड़ा सा उसकी प्लेट में नींबू डाल दिया अपनी तरफ से नींबू, तो इंसान फिर अब आपने किसी का इकराम किया हो, थोड़ा सा नींबू निचोड़ दिया हो, तो अगला फिर मुरव्वत में आता है, वो कहते चले जी बिस्मिल्ला करें आप भी खा लें, तो कहते चलो मैंने नींबू भी डाल दिया तो मैं भी खा लेता हूं। तो वो अक्सर ये किया करता था कि जाके नींबू निचोड़ता और साथ में खाने में शरीक हो जाता। लोग मुरव्वत में शर्म ने मना नहीं कर पाते थे। एक दिन एक आदमी ने कहा इसको मैं थप्पड़ लगाऊंगा ना, ये मेरे साथ ही हरकत करेगा। तो इसने नींबू निचोड़ा है और जैसे ही खाना शुरू किया उसने खींच के एक थप्पड़ लगाया। तो ये कहते हैं मेरी माँ भी मुझे ऐसी थप्पड़ मार मार के खिलाया करती थी, कोई बात नहीं और मार, ठीक है ना। तो गैरत जब बिल्कुल खत्म हो जाए तो फिर कोई दलील असर नहीं करती। तो ये वाकया आज मैं बारातियों पे फिट करता हूं। मैं न्यू कराची में इमामत किया करता था, एक बूढ़ा, ये पिछला वाकया तो फर्जी है, यानी मुमकिन है फर्जी हो, मुझे नहीं पता ये सच्चा है या फर्ज, बाज वाकयात सच्चे नहीं होते, उलमा महज एक इबरत के लिए बता के भाई ये फर्जी वाकया है, लेकिन जो अब मैं वाकया बता रहा हूं वो सच्ची है, सच्ची मुच्ची का है। तो वो एक आदमी जो था, ये मुमकिन है फर्जी ना हो, ये सच्चा वाकया जो भी मैंने बयान किया है, तो एक बूढ़े आदमी थे न्यू कराची में जब मैं मस्जिद में इमामत किया करता था, ये 2004 की बात होगी, 4 या 5 की। तो एक बूढ़े आदमी थे, 60 साल उनकी उम्र होगी, वो मुझसे मिलने के लिए आए। अच्छा, मैं उस वक्त अपनी 4 शादियों पे किताब लिख रहा था और मैं कह रहा था इसका इस ये एक निकाह की कसरत का एक नुकसान ये हुआ कि जहेज की रस्म बहुत तेजी से, सप्लाई और डिमांड है ना, सप्लाई ज्यादा डिमांड कम, तो औरत की वैल्यू गिर गई, जब वैल्यू गिर गई तो इनामी स्कीमें निकालनी पड़ती हैं। फिर जैसे पेप्सी की बोतलें ज्यादा हो जाएं, खरीदने वाले कम हो, तो पेप्सी वाले कहते 4 बोतलों पे 1 फ्री। तो मैं कह रहा था अब औरत की डिमांड कम हो गई है निकाह के हवाले से, वैसे तो गर्लफ्रेंड के हवाले से बहुत डिमांड है, निकाह में डिमांड कम हो गई, तो अब लड़की का बाप कहता है भाई बेटी से शादी कर लो, डबल बेड फ्री, फ्रिज फ्री, अलमारी फ्री, तो ये इनामी पैकेज है। तो इसका हल ये कि डिमांड बढ़ा दो सप्लाई के मुकाबले में, हर आदमी जब ज्यादा निकाह करेगा तो फिर औरतें कम पड़ जाएंगी, क्या ख्याल है। फिर औरत की डिमांड क्या हो, गर्लफ्रेंड के लिए तो बंदों को लड़कियां मिलेंगी नहीं, क्योंकि जब उनको अच्छे अच्छे मियां मिल रहे हैं तो वो पागल है कि किसी को बॉयफ्रेंड बनाए, वो कहेंगे भाई ये तो वफा करेगा, मियां वफा करता है ना, बॉयफ्रेंड थोड़ी वफा करता है। तो फिर वो क्या हो जाएंगी, लड़कियां मार्केट से शार्ट, जब शार्ट हो जाएंगी तो फिर लोग फिर लड़कियों के अब्बा के पास आएंगे, भाई हम फिर वो इनामी स्कीम है कि भाई मैं इतना मेहर दे रहा हूं और मैं आपकी बेटी को एक अलग बाकायदा घर बना के दूंगा, और मैं जो है वो और मैं मेडिकल मेडिकल जो तालीम है ना वो मैं मुकम्मल करवा दूंगा उसकी, 2 साल हो गए ना, 2 साल मेरे जिम्मे, मैं डॉक्टर बना दूंगा, फिर ये होगा। आप इसको मजाक ना समझे, हकीकत है, सहाबा के दौर में ऐसा ही हुआ करता था कि जी मैं करूंगा ये सारे काम। तो मैं किताब लिख रहा था, कैसा एक क्या अल्लाह की तरफ से एक हुआ है कि बिल्कुल यही मैं लिख रहा था कि बूढ़े बापों पे जो है ना बेटियां बोझ बन गई हैं, ये मजमून मैं लिख रहा था कि इसी दौरान असर की नमाज का वक्त हुआ और मेरी ये जज्बात से कैफियत थी कि मेरी आंखों से आंसू टपक रहे थे। यानी ये जो मैंने किताब लिखी है ना, ये कोई अय्याशी की किताब नहीं है, जो हालात मैं देख रहा था, और मैं जब वो लिख रहा था तो वो आंखों से आंसू टपक के ना वो जो स्याही है वो फैल रही थी सफे पर, मुझे लिखने में दुश्वारी हो रही थी, ऐसा जज्बाती हुआ था मैं उस वक्त। नमाज पढ़ के मैं वापस घर की तरफ आ रहा हूं तो एक बूढ़े मियां ने रास्ते में रोक लिया, उनको क्या पता मैं इस टॉपिक पे लिख रहा हूं। उन्होंने कहा बेटे मेरी 6 बेटियां हैं, मैं जिंदगी मेरी अजाब में आ गई है, ऐसे बूढ़े आदमी के जबान भी उनकी लुड़खड़ा रही थी, बोला नहीं जा रहा था। कह रहे यार रिश्ते तलाश करते करते अब एक रिश्ता मिला है बड़ी बेटी, दूसरी बेटी के लिए, बड़ी से जो छोटी है, तो वो कह रहे जहेज भी मैंने इंतजाम कर लिया, मकान पे मैंने बराए फरोख की तख्ती भी लगा दी है कि ये भी बेच के मैं जहेज और जो भी इंतजाम करूंगा, लेकिन बारात का जो खाना है उसमें वो कम मैयार पे राजी नहीं हो रहे, बारात में भी खाना खिला रहा हूं लेकिन मयार इतना है कि अगर मैंने इस बेटी पे ये खर्च कर दिया तो दूसरी बेटियों पे क्या करूंगा मैं। उस बेचारे की जो कंडीशन थी ना, खुदा की कसम मेरा दिल चाह रहा था कि मैं चीखे मार मार के रोऊं, चीखे मार मार के रोऊं कि यार ये क्या मुआशरे ने बना दिया बेटियों को। तो मुझे आ गया गुस्सा, मैंने कहा कि आपका जो ये बेशरम दामाद है ये नहीं देख रहा आपकी गुर्बत। तो उन्होंने कहा बेटा उसके पास लड़कियों की कमी, बोलो भाई, नहीं है। कहते हैं मैंने बड़ी बेटी के मामले में ये किया था, जहेज भी सब कुछ, बारात में खाना थोड़ा सा कम, यानी एक सिंगल डिश सिर्फ बिरयानी हो जाएगी भाई, क्यों मेरी जेब इजाजत नहीं दे रही थी। तो रिश्ता टूट गया था इस बेस पे। लड़के वालों ने कहा था कि हम जब आएंगे और वन डिश होगी तो मेरे दोस्तों में मेरा मैयार गिर जाएगा, लोग कहेंगे कि मैंने किसी गरीबों से शादी कर ली है। समझ में आ रही है बात? कह रही है मुसीबत से एक रिश्ता मिला है, अब ये भी इंकार कर देगा, ये भी क्या कर देंगे, इंकार कर देंगे। तो फिर जैसे बड़ी बेटी बैठी हुई है उस, वो तो उसकी तो उम्र इतनी हो गई, अब उसके रिश्ते का उम्मीद ही नहीं है। तो इसका भी कह रहे बाकियों का क्या करूंगा मैं। तो मैंने उनसे कहा, तो ये मैं बड़ा जज्बाती हो गया था ना उस वक्त। फिर मैंने वापसी पे ये वाकया भी अपनी किताब में लिखा है, मेरी किताब में ये वाकया भी आपको मिलेगा, जो उसी वक्त लिखा फिर मैंने लाके, और पूरा ये बताया कि मैं अभी नमाज वाकया लिख कर गया हूं और नमाज पढ़ के बिल्कुल इसी से मिलता जुलता वाकया हो। तो मैंने फिर उनको कहा, मैंने फिर उनको वही, मुझे ये मैयत वाला वाकया याद आया ना, मैंने कहा फिर आप ऐसा करें बारात का खाना खिलाएं, कहीं से इंतजाम करते हैं, अल्लाह ने हमें तौफीक दी हम भी कुछ करेंगे, और वैसे करना चाहिए बहरहाल मदद तो करनी चाहिए। मसला ये है कि वो इंकार करेगा, रिश्ते के मसाइल बहुत हैं, लड़की वालों को ये मुंह में हड्डी देनी पड़ती है, वरना वो इससे भी जाते हैं ना, वो घर तो बसाना है उसने। तो मुझे वो कहने लगे कि क्या करूं। मैंने कहा फिर आप ऐसा करें, मैं एकदम जज्बाती हो गया, मैंने कहा आप ऐसा करें रिश्ते का इंकार तो आप ना करें, क्योंकि ये जैसा भी है ना होने से बहरहाल बेहतर है, वरना बेटी को कहां लेके जाएंगे, वो तो फिर खराब हो जाएगी मामला उसका, और आपकी उम्र 60-62 साल उम्र है, तो अल्लाह ना करे कल मौत वाकई हो जाती है तो 6 बेटियां बेचारी क्या करेंगी। लिबरल लोगों के पास तो इसका हल ये है कि जॉब कराओ, उनको पढ़ाओ लिखाओ और इंडिपेंडेंट कर दो। तो ये पागलपने वाली बातें हैं, सही है ना, नेचर का कोई अल्टरनेट नहीं है। आप जॉब कर रहे हो लेकिन रोटी नहीं खा पा रहे उस पैसों से, वो जॉब किसी काम की है? क्योंकि रोटी आपकी बॉडी की रिक्वायरमेंट है। तो इसी तरह मेरे भाई आप करोड़पति बन जाएं, लड़की के पास शौहर ना हो जो इसकी फिजिकल रिक्वायरमेंट भी है, उसकी मेंटली भी उसको जो है वो उसको सपोर्ट करेगी, ये चीजें ना हो तो आपके पास कारून का खजाना भी हो वो उसका अल्टरनेट नहीं हो सकता। ये बिल्कुल ऐसा ही है जैसे आपके जॉब करो पैसा कमाओ मगर रोटी ना खाओ। वो कहेगा फिर किस काम की जॉब, मुझे मेरी बेसिक जरूरतें पूरी करने का मौका नहीं मिल रहा उससे, वो मेरी पूरी नहीं हो रही तो मैंने उस जॉब का करना क्या है। मेरे पास कितनी खवातीन मुलाकात के लिए आती हैं, ठीक ठाक पैसा कमा रही हैं, शादी ना होने की वजह से डिप्रेशन में चली गई, पैसा बहुत है जॉब कर रही है वो भी इंडिपेंडेंट है, और ऐसी दर्जनों खवातीन हैं जो जॉब बिल्कुल भी नहीं कर रही हैं, एक ढंग का मियां मिल गया बहुत हंसी खुशी जिंदगी गुजार रही, आता कख भी नहीं, ना एजुकेशन है उनके पास ना पैसा है उनके पास, मियां अच्छा मिल गया उनको, औलाद हो गई, बहुत अय्याशी में जिंदगी गुजर रही है उनकी। तो उससे वो लड़की अच्छी है कि नहीं है कि जो कुछ भी नहीं आता था उसको मियां अच्छा मिल गया। तो इसलिए औरत की पहली जरूरत है उसके लिए अच्छे मियों का इंतजाम करो, सही है ना, बाकी चीजें बाद में है। तो खैर जल्दी से बात मुकम्मल करके बयान खत्म करता हूं। तो मैंने फिर बूढ़े बुजुर्ग से कहा, मैंने कहा देखें आप ऐसा करें, फिर मुझे ये मैयत वाला वाकया याद आ गया, मैंने कहा आप इंतजाम करें, आप एक बेहतरीन सा जितनी डिशें वो कह रहे हैं कमबख्त मनूस माजरत उतनी डिशें आप बनवाएं, और आप ये करें कि अव्वल तो बारात इस्लाम में है ही नहीं ना, बारात का खाना ही नहीं है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो 4 बेटियों की शादी की है, खजूर का दाना भी किसी को नहीं खिलाया, अपनी जितनी शादियां की है वलीमा किया है, तो इस्लाम में शादी का खाना भी कौन करता है, लड़का करता है, मर्द के जिम्मे है, वलीमा है, बारात वारात का लफ्ज ही नहीं है इस्लाम में, बल्कि निकाह की महफिल में चंद लोग आ जाएं और वो निकाह के बाद वहीं से पतली गली से निकल जाएं, अगले दिन सारे लड़के के घर पहुंच जाएं, वहां बारात लेके जाएं पूरी 2-4W11 लेके जाएं आप, वहां पे मर्द का है खर्चा, बेटी पर खर्चा नहीं है ना, बाप पे खर्चा है। लेकिन अब वो नहीं करते तो रिश्ता टूटता, फिर कहते हैं अगर इसी तरह चली गई तो सारी जिंदगी ताने दे देंगे, मार देंगे, तेरे बाप ने खिलाया क्या हमें, वो फिर ससुराल में बच्ची पे जुल्म होता है। तो मैंने कहा फिर आप ऐसा करें, आप तंबू शंबू का इंतजाम करें और फिर वहां बेहतरीन खाना वाना पकवाएं, कर्जे ले लेके मकान बेच के, और जब खाना शुरू होने वाला हो, सही है ना, जैसे ही लोगों के मुंह में निवाला और आपके जो होने वाला दामाद है उसके मुंह में जैसे ही वो लुकमा जाने लगे, आप एकदम क्या करें, स्टॉप, लोगों थोड़ी देर के लिए रुक जाओ। लोग बोलेंगे क्या हो गया भाई, मसला क्या है, कोई खाने में खुदा ना खुदा जहर मिला दिया है, क्या हो गया है? तो आप बताएं भाई मसला ये है कि हमारे नबी से ज्यादा सखी दुनिया में कोई नहीं हो सकता, उन्होंने तो चार बेटियों की शादी की, एक खजूर का दाना भी नहीं खिलाया, ये तो हिंदुओं से बारात की रस्म आई है, हम तो मुसलमान हैं। अब बताओ जिस आदमी के छह बेटियां हों, वो एक एक बेटी पे ढाई ढाई तीन तीन लाख के खाने खिला के तो पूरी प्रॉपर्टी तो गई और एक दिन में उड़ा दी उसने, मेहमान आए बोटियां खा के चले गए, एक हफ्ते बाद उनको याद भी नहीं रहता कि दावत में किसने क्या खिलाया था। तो ये जो बेड़ा गरक किया जा रहा है बूढ़े बापों का, बेटियों के बेशरम दामाद जो बेड़ा गरक कर रहे हैं, क्या ये समझ में आने वाली बात है? तो सब मैंने कहा जैसे इब्राहिम अलैहिस्सलाम ने कहा था ना, उन्होंने पूछा था कि ये हमारे बुतों का हशर नशर किसने किया, तो इब्राहिम अलैहिस्सलाम ने फौरन कह दिया ये बड़े वाले ने किया है। तो फौरन उनके एकदम उनकी जो कैफियत हुई, उन्होंने कहा यार हम तो बड़ी बेवकूफ हैं कि ऐसे की इबादत कर रहे हैं जो ये बता नहीं सकता कि हमें मारा किसने है। इब्राहिम अलैहिस्सलाम ने कहा इनसे पूछ लो किसने मारा है, तो उनके दिल में आया उफ़ लकुम, यानी उनके दिल में फौरन क्या आया कि कुरान कहता है उनके दिल में फौरन एहसास निदामत हुआ कि यार ये तो यानी हम ऐसों की इबादत कर रहे हैं जो अपने कातिल का पता नहीं बता सकते कि हमें किसने मारा, किसने हमारे साथ ये जुल्म किया, जो ये नहीं कर सकता हमारी मदद कहां से करेगा। तो मैंने कहा जब आप उनको बोलेंगे कि भाई ये जो मैंने सारा इंतजाम किया है, कर्जे ले लेके किया है और कल तुम्हारे भी बेटियां होंगी और ये अगर बच्चियों के बापों पे ये तुम जुल्म करोगे तो बताओ क्या ये जुल्म की शरीयत इजाजत देती है, जिस रसूल का तुम कलमा पढ़ते हो उन्होंने इजाजत दी है, या ये कोई अकल में आता है, ये गैरत के खिलाफ है या नहीं है? तो मैंने कहा एकदम सबके मुंह से निकलेगा यकीनन। फिर बोले चले फिर बिस्मिल्लाह करें खाएं। उन्होंने कहा बेटा यार कैसे मशवरे दे रहे हो। मैंने कहा अच्छा चलो इतनी हिम्मत नहीं है तो एक बोर्ड लगा दें, बारात का खाना जब खिलाए ना तो एक क्या लगा दें, एक बोर्ड, उस पर लिख दें कि ये खाना इस्लाम में नहीं है, उलमा से हमने सुना ये गलत है और ये बच्चियों के बापों पे बोझ है, तो मैं तो मजबूरी में खिला रहा हूं अपनी बच्ची के तहफ्फुज के लिए, मजबूर हूं कि ससुराल में उस पर जुल्म ना हो, वरना ये इस्लाम में पसंदीदा नहीं है। इतना बोर्ड लगा दें, कुछ तो थोड़ी सी तो शर्म आएगी कमबख्त को खाते हुए, अरे इतने लाखों रुपए खर्च कर रहे हो तो उसका इतना मुआवजा तो लो कि उसको शर्म तो आए ना। तो उन्होंने ये मुझसे वादा किया कि मैं कुछ थोड़ा बहुत ज्यादा तो कह रहे गाढ़ा नहीं कि फड्डा ना हो जाए, थोड़ा सा लिख के इंशाल्लाह लगाऊंगा। लेकिन मैंने एक दफा बयान में फड्डा करवाया है, एक दफा कहीं हम बैठे हुए थे मैंने निकाह पढ़ाना तो मैंने उसी वक्त जहेज के खिलाफ बयान शुरू कर दिया, अब वो दबा के जहेज ले रहे थे लड़के वाले, निकाह मुझसे पढ़वाना था उन्होंने, हमने जहेज के खिलाफ बोल दिया, वो लड़के वाले एक एक करके खड़े हो रहे, आपको हमने निकाह पढ़ाने के लिए बुलाया है, तकरीरें करने के लिए नहीं बुलाया। तो मैंने कहा ये इनसे पूछ लो, इन्होंने मुझे खुद कहा था कि तकरीर भी करनी है, इन्होंने खुद बोला। तो उन्होंने कहा फिर ये कैसी बातें कर रहे हैं आप, अपना निकाह के फजाइल बयान करें। मैंने कहा फजाइल की आपको जरूरत नहीं है, वो पता है तभी तो निकाह किया ना, इस तरह की मुझे पूरी वर्डिंग तो याद नहीं है अपनी। तो मैंने कहा बस तुम्हें मौलवी इतना अच्छा लगता है कि जो जनाजा पढ़ाए है, बच्चे के कान में अजान दे और दम दुरूद कर ले, घुटने में दर्द है, मेरी खोपड़ी में दर्द हो रहा है, मेरी नाक में दर्द हो रहा है, थोड़ा सा फातिहा पढ़ के फूंक लगा दे और थोड़ा सा जो है वो तावीज वावीज का कुछ लिख के दे दे, गंजे के सर पे हाथ फेर दे कि शायद अल्लाह पाल निकाल दे इसके, है भाई बागी तुम्हें, तो भाई ये चीज तुम्हें क्यामत, ये इस्लाम तुम्हें क्यामत में अल्लाह के अजाब से नहीं बचाएगा, समझ रहे हो ना। तो अल्लाह ताला हिदायत, आप भी जब बारात का बच्चियों की बारात में मजबूरी में खाना खिलाया करें ना, तो एक दफा मेरे इस बयान की रिकॉर्डिंग कम से कम सजा ला दें, ये वाला वाकया खाते हुए हैं, जब वो खा रहे हो ना तो कहें ये गैरत के खिलाफ है बारात की बोटियां। अच्छा एक बात याद रखो, फुका ने बयान किया है कि जिसको जुल्म का खतरा हो उसके लिए रिश्वत देना जायज है, क्योंकि आप नहीं देंगे तो जुल्म करेगा ना, तो लेना तो हराम है, देना जायज है, तो इसलिए पे बारात का खाना भी है। अगर आपको ये खतरा है कि बच्ची, क्योंकि सबने ये तकरीरें नहीं सुनी हुई होती और सुनी हुई भी सबने होती है तो समझ में नहीं आती, और समझ में आ भी जाएं तो सब इतने नेक नहीं होते कि अमल भी करें। तो फिर ये बापों की मजबूरी बन चुकी है कि बच्चियों को रुख्सत करते हैं तो वो बारात वारात ये टोपी ड्रामे करने पड़ते हैं। तो अगर खुदा ना खास्ता इतना डर है कि रिश्ता ही टूट जाएगा, बच्ची का घर ही उजड़ जाएगा, तो फिर आप भी खिला दिया करें, इस नियत से कि मुंह में हड्डी दे देनी चाहिए, ठीक है ना। कोई ज्यादा भौंक रहा हो ना तो भाई एक थोड़ी सी बोटी डाल दो के चुप हो जाएगा, जान छोड़ा हमारी, तो इस नियत से कि हड्डी। और फिर लड़की के करीबी रिश्तेदार जो जिनके ना जाने से भी फसाद का खतरा है, वो फिर बारात में जा भी सकते हैं। भाई लड़की के अब बारात का बायकॉट करके, भाई बारात का बायकॉट करके बैठ गया, बहन की शादी है वो भाई नहीं जा रहा, तो फिर लड़के वाले बाद दफा उनको ये थोड़ी समझ में आता है कि वो कहते हैं शायद इनके ताल्लुकात ठीक नहीं है इसका। फिर तो ऐसे मौके पर हम लड़की के भाइयों को भी गुंजाइश दें, तुम्हारी बहन की शादी है, तुम तो मजबूरन है जाओ यार, मजबूरी है ना, वो फिर बड़ा बुरा असर पड़ता है सामने वालों पर। तो अब्बा ही शार्ट हो गए वरात से कि ये नाजायज है, मेरी बीवी कर रही है मजबूरी में तो मैं नहीं आऊंगा। तो दामाद बोलेगा ये तो पता नहीं बेटी का बाप ही मार्केट से क्या है, तो वो फिर और गलत मतलब लिया जाता है। तो फिर रिश्वत जैसे जुल्म से बचने के लिए दी जाती है ना, तो फिर वो इस हद तक उन रिश्तेदारों का जाना भी उसकी भी गुंजाइश होगी, समझ रहे हैं। क्योंकि इसमें बाद लोग गुलूफ करते हैं और वो कहते हैं बारात इस्लाम में जब जायज नहीं है, नाजायज है, गलत है, तो वो फिर इतना बायकॉट करवा देते हैं कि वो खुद इस हालात से गुजरे नहीं होते। नतीजा ये निकलता है कि फिर वो बच्चियों की वो तलाकें हो जाती हैं और वो रिश्ते टूट जाते हैं, फिर वो जो एक मुसीबत से गुजरती हैं उन फिर दीन से दूर हो जाती हैं वो। तो इसलिए बैलेंस, हर रस्म का बायकॉट भी इतना करो जितना तप्पड़ है, ठीक है ना। बसों के पीछे लिखा होता है ना, तप्पड़ है तो पास करो वरना बर्दाश्त करो। बाद दफा हम जा रहे होते हैं गाड़ी में, पीछे आगे ट्रक होता है, वो उछाला ना इधर जा रहा है ना उधर जा रहा है, तो वो इतनी मुसीबत होती है कि उसको हम वो ओवरटेक भी नहीं कर सकते। तो उसके पीछे जब ये पढ़ते हैं ना, तप्पड़ है तो पास कर वरना तेरे पास बर्दाश्त के अलावा कोई ऑप्शन नहीं है, तो बड़ी तसल्ली हो जाती है, भाई हम क्या कर सकते हैं, हम नीचे से तो निकल नहीं सकते इसके, तो हम आराम से जा रहे हो। तो ये हर ट्रक के पीछे लिखना चाहिए, इससे पीछे वाले को क्या होती है, तसल्ली होती है, भाई इसको पास नहीं कर सकते। अब वो जितनी स्पीड से ये जाएगा, अब आप भी उतनी स्पीड से ही सफर करो, कहीं डबल रोड हो गया तो निकाल लेना, वरना ऐसे ही पिशावर तक आपको अब ऐसे ही सफर करना है, ठीक है। तो अपनी इस्तेदाद के मुताबिक इन रसूमात के खिलाफ जिहाद करें, ज्यादा इतना फंटर ना बने के, लेकिन जो लड़के हैं ना नौजवान, वो ये बायकॉट कर सकते हैं, बोले भाई मैं अपनी शादी में बारात, बोलो भाई नहीं रखूंगा, वो ये बायकॉट करे। लेकिन उसकी लड़की वाले अगर कर रहे हैं तो दूल्हा है तो फिर चला जाए, वो कहे मैं बारात में नहीं आऊं, तेरी बारात हो रही है तू ही नहीं आएगा। मैं इसलिए कह रहा हूं कि वो जौनपुर के काजी ना बन जाए, कहीं मसाला ज्यादा लग जाता है ना। बाद में मेरा बयान सुन के दूल्हा कह रहे मैं बारात में नहीं जाऊंगा, मैं कहता हूं कि भाई उनको इस पर तो फोर्स करो कि बारात होगी नहीं, लेकिन अगर वो फिर भी कर रहे हैं तो फिर नहीं मान रहे तो फिर जाना तो पड़ेगा ना, आपकी शादी आप ही स्टार्ट हो भाई, तो वो फिर मजबूरी है। तो वो इसलिए कोई भी अमल करने से पहले ना उलमा से पूछ लिया करें कि इस पर मसला तो यही है लेकिन इस पर अमल कैसे करना है। अल्लाह ताला समझने की अमल की तौफीक अता फरमाए। अगले मैंने बताया कि वो अगले इतवार के बारे में, ठीक है, वो फिर बता दें सबको जल्दी जल्दी, टाइम बहुत हो गया है। मुफ्ती साहब, ये जो खवातीन अपर लिप और हाथों पर वैक्स करती हैं, क्या ये जायज है? जी जायज है। हज बदल करने वाले का फर्ज हज भी अदा हो जाएगा या फर्ज हज अलग से करना पड़ेगा? ना ना ना, फर्ज हज अलग से करना पड़ेगा। अगर कोई शख्स पूरे दिन पर चलता है तो लोग कहते हैं कि माहौल के हिसाब से चलना पड़ता है। ना ना ना, अभी मैंने पूरी बात की, पूरे दिन पर चलना पड़ेगा, लेकिन जहां इस्लाम ने लचक रखी है उसमें आप उस लचक का फायदा उठा सकते हैं। बात चीजें ऐसी जिसमें इस्लाम ने लचक रखी नहीं है उसमें नहीं आप लचक पे अमल कर सकते। एक साहब कहते हैं मौलवी लोग इस दुनिया को मच्छर कपर समझते हैं, तो इस दो टके की दुनिया नहीं बना सकता, जो इस दो टके की दुनिया को नहीं बना सकता, जो वो आखिरत जो मुश्किल है वो कहां से बनाएगा? इसके मैं डिटेल में बात करूंगा। इस पर अगर नमाज के दौरान वजू टूट जाए तो वजू के बाद नमाज कहां से शुरू करें? अगर किसी की हवा खारिज हो गई नमाज में तो इमाम हनीफा के यहां ये जायज है और एक हदीस से साबित भी है, तो अगरचे वो हदीस की सनद ज़ईफ है लेकिन इतनी ज़ईफ नहीं है कि बिल्कुल ही इसको रद्द कर दिया जाए। तो हनफिया का उसूल है कि ज़ईफ हदीस की क़यास के मुकाबले में उसको तरजीह। क़यास का तकाज़ा तो ये कि नमाज शुरू से दोबारा शुरू करें, लेकिन उस ज़ईफ हदीस से पता चलता है जो बहुत ज़्यादा ज़ईफ नहीं है, तो उसमें यह है कि जो अगर आपका वज़ू टूट गया तो फिर आप जिस वक्त टूटे फौरन उसी वक्त जाएं, किसी से बातचीत ना करें, वजू करके फौरन वापस आए, पूरा मुकम्मल वजू करें, जहां से नमाज छोड़ी थी वहीं से शुरू कर दें, चाहे उसी जगह आके खड़े हो जाएं جہاں سے گئے ہیں, چاہے تو وضو خانے کے باہر مسجد کی جو آخری صف ہے نا وہیں کھڑے ہو کر نماز مکمل کر لیں اگر انفرادی پڑھ رہے ہیں, اور اگر جماعت سے پڑھ رہے ہیں تو امام کے پیچھے آ کے جہاں سے نماز چھوڑی ہے وہیں سے شروع کرتے کرتے امام کو تک پہنچ جائیں پھر, صحیح ہے؟ اور اگر امام نے نماز ختم کر لی ہے تو پھر آپ اس کے بعد اپنی نماز مکمل کر لیں, اور اگر پیچیدگی سے بچنے کے لیے بہتر ہے دوبارہ سے پڑھ لو زیادہ اچھا ہے, اتنا ٹائم لگے گا اس میں. رزق عورت کی قسمت سے ملتا ہے یا بڑھتا ہے اور اولاد مرد کی قسمت سے ہوتی ہے, اس بات کی شریعت سے کیا غلط ہے؟ اتنی بات ضرور ہے کہ عورت کی وجہ سے رزق میں برکت ہی ہوتی ہے, ہر عورت کی وجہ سے, اس میں یہ نہیں کہ فلاں کی وجہ سے ہو رہی ہے تو فلاں کی وجہ سے اور غریب ہو رہا ہے. تو قرآن سے پتہ چلتا ہے کہ نکاح کی برکت سے اللہ مال میں غنا عطا فرماتے ہیں. عالم کے قول اور فعل میں تضاد ہے تو کیا اس عالم کی اس برائی کی تشہیر کرنی چاہیے, اور ایک عالم بھی عمل کا کیا درجہ ہے؟ دیکھو اگر کسی عالم کا عمل ایسا ہے جو کبیرہ گناہ ہے جس میں دو رائے نہیں ہو سکتی, بعض دفعہ آپ ایک چیز کو غلط سمجھ رہے ہوتے ہو اس عالم کی رائے میں وہ غلط نہیں ہوتی, تو سب اس کو غلط کہتے ہوں, اور وہ ہو بھی علانیہ چھپ کے نہ کر رہا ہو, کوئی بھی چھپ کے گناہ کر رہا ہے چاہے عالم ہو یا عامی آدمی ہو, شریعت نے اس کے گناہ کو ہائی لائٹ کرنے کی اجازت نہیں دی, اس پہ پردہ ڈالنے کا حکم ہے. لیکن اگر وہ کھلے عام گناہ کر رہا ہے اور گناہ بھی وہ جو کبیرہ ہو سب اس کو گناہ سمجھتے ہوں, پھر اس کے جرم کو بیان کرنا غیبت نہیں ہے, بلکہ اس عالم سے لوگوں کو روکنے کی کوشش بھی کرنی چاہیے, اس کو بیان کرنا بھی, کیونکہ وہ خود اپنے گناہ کو چھپانے پر راضی نہیں ہے, تو آپ کو شریعت پھر کیسے پابند کرے گی کہ چھپاؤ اس گناہ, پھر وہ غیبت میں نہیں آتا. اور اس عالم کو زیادہ گناہ ہوگا, کیونکہ علماء کو تو زیادہ ہے نا گناہوں سے بچنے کا زیادہ وہ ہے, چاہے چھپ کے کریں یا علانیہ کریں. دیوس کسے کہتے ہیں؟ دیوس کہتے ہیں غیرت لیس آدمی جو اپنی بیوی اور بیٹیوں اور بہنوں کے معاملے میں بھی غیرت نہ رکھتا ہو, کیونکہ جتنا بھی انسان غیرت سے خالی ہو جائے کم از کم اپنے ان محرم رشتوں کے بارے میں اس میں غیرت پھر بھی ہوتی ہے, تو جو غیرت کی اتنے اعلیٰ درجے تک پہنچ جائے کہ وہ اپنے ان محرم رشتوں کے بارے میں بھی غیرت لیس ہو جائے, تو یہ غیرت یعنی غیرت لیس ہونے کی سپرلیٹیو ڈگری ہے, تو اس سپرلیٹیو ڈگری کو کیا کہا جاتا ہے؟ دیوس. وہ کون سی خاتون تھی جن کا نماز جنازہ تین انبیاء نے پڑھایا تھا؟ حضرت حاضرہ حضرت سارا میرے علم میں نہیں ہے بھائی. آئیے اپنے آپ نے اپنے بیان میں فرمایا تھا کہ اگر ذرا یہ حیا کے خلاف مسئلہ ہے, اللہ نہ کرے کسی کا اپنے کسی محرم رشتے سے کوئی ایسا ناجائز تعلق ہو جائے نا, تو اس سے بیوی سے نکاح بعض صورتوں میں ٹوٹ جاتا ہے, تو یہ صرف تفصیل سے پوچھا ہے, یہ پھر بعد میں پوچھنا ہے, اس پر میں ایک بیان ریکارڈ کروا چکا ہوں وہ سن لیں یوٹیوب پہ. میں دو ہفتے سے سوال کر رہا ہوں, برائے مہربانی آج جواب دے دیں. مجھے کمپنی نے گاڑی کا لون دیا ہے جو بغیر سود کے ہے, میں نے لون لے لیا اور گاڑی کمپنی کے نام ہے, کمپنی نے اس کی انشورنس کرائی ہوئی ہے, کیا اس انشورنس کا سے گاڑی ٹھیک کرانا جائز ہے؟ کمپنی نے انشورنس کرائی ہے, کمپنی کی ہیڈک ہے یہ, سمجھ رہے ہو؟ یہ ہیڈک کس کی ہے؟ کمپنی. اس کی وجہ سے آپ کا جو کمپنی سے معاملہ ہے وہ ناجائز نہیں ہو جاتا. اب آپ نے جو لون پہ گاڑی لی ہے اگر یہ جو عام بینک ہیں ان سے لی ہے تو یہ تو ناجائز معاملہ کرتے ہیں, اور اگر اسلامی بینک سے لی ہے تو اسلامی بینک تکافل کراتا ہے اور پھر گاڑی آپ کی ملکیت میں نہیں دیتا, وہ رینٹ پہ دیتا ہے, تو پھر بینک اگر کوئی گاڑی میں خرابی ہوگی وہ تکافل والوں کو کلیم کر کے اپنے نقصان کی تلافی کرے گا, تو یہ بینک کی ہیڈک ہے, جو ہماری نظر میں تکافل بھی جائز نہیں ہے, لیکن باہر ملک کے دوسرے بڑے بڑے علماء اس کو جائز کہتے ہیں, یہ اختلافی مسئلہ ہے. تو پھر بھی اگر ناجائز بھی مانا جائے نا, تو وہ بینک کا تکافل والا معاملے کی وجہ سے آپ کا بینک سے معاملہ ناجائز نہیں ہو جائے گا. آپ کے لیے بینک کو گاڑی دے دینا اور گاڑی بینک کا پھر تکافل سے کلیم کر کے اپنی گاڑی کو ٹھیک کروانا ریپیئر کروانا, اس سے آپ کے بینک کے معاملات سے فرق نہیں پڑے گا. مفتی صاحب ادھر کی نماز میں اگر دعائے قنوت نہیں آتی تو کوئی اور دعا یہ صورت بتا دیں. ربنا آتی نافی دنیا حضرت اللہ مہدینہ فیمن ہدعی تو آفی نا فیمن آفت, یہ بھی اچھی, یہ بھی دعا ہے, یہ بھی ثابت ہے. مجھے آپ سے بہت محبت ہے مگر آپ سے بھی زیادہ مجھے آپ کی وہ چار شادیوں والی کتاب سے محبت ہے. وہ کہاں سے ملے گی؟ وہ ختم ہو گئی ہے, دوبارہ چھپ رہی ہے اور انٹرنیٹ پر بھی ہم نے اپلوڈ کی ہوئی ہے, پتہ نہیں وہ لنک ہی کہاں ہے اس کا, ہم اس کو دوبارہ لنک کو شیئر کر دیں گے نیٹ پر پی ڈی ایف میں. لیکن ابھی کتاب جو ہے نا کتاب کی شکل میں پڑھا کرو, پھر اس کا اثر زیادہ ہوتا ہے. تو ابھی دوبارہ چھپنے والی ہے انشاءاللہ, تو پھر ہماری مسجد سے مل جائے گی, ہماری یعنی یہیں سے مل جائے گی. آپ میسج ٹی وی والوں نے آپ کا کلپ بنایا ہے, اس کا موضوع ہے ایک شخص کا ماڈرن لڑکی کو نکاح کا پیغام, اور اوپر ایک طرف آپ کی اور ایک طرف ماڈرن لڑکی کی تصویر لگائی ہے, غلط کی ہے بھائی میسج ٹی وی والوں کو, یہ نہیں کرنا چاہیے. میرے کنٹرول میں صرف میرا چینل ہے مفتی طارق مسعود اسپیچز, اور آسک مفتی طارق مسعود، ان دو چینلوں کا میں ذمہ دار ہوں. اس میں بھی بعض دفعہ گڑبڑ ہو جاتی ہے، لیکن ایسی گڑبڑ نہیں ہوتی، دوسرے ٹائپ کی. تو وہ پھر میں ان لوگوں کو پوچھتا ہوں کہ بھائی یہ کیوں کیا، اس کو چینج کرنے کی کوشش کرتا ہوں. تو باقی کوئی بھی چینل کچھ کرے گا وہ خود ذمہ دار ہے. تو میسج ٹی وی کو بتا دیں آپ لوگ، مجھے موقع ملا رابطہ ہوا تو میں بھی بتا دوں گا. شادی میں آپ نے لفافہ دینے سے منع کیا تھا، تو پھر خالی ہاتھ جائیں یا کوئی گفٹ یا مٹھائی لے کر جانا ضروری ہے؟ کچھ دن تک اس رسم کو بہت سادہ کر دیں، صرف سلام کر کے آ جائے کریں دولہے کو، خالی پیلی کی مبارکباد. یہ خام خامے لفافوں کا بوجھ، یہ ہدیہ نہیں ہے، جرمانہ ہے، یہ پینلٹی ہے کہ آپ کی شادی میں اس نے دیے تھے تو آپ نے اس کی شادی میں دینے. اور میں تو اس کا اگر میں تو زیادہ فائدہ تھا، میں کسی کی شادی میں ایک دفعہ دیتا تو اس کو مجھے تین دفعہ دینا پڑتا. کیا خیال ہے؟ تو ہم نے تو یہ سلسلہ ہی ختم کر دیا، ہم نے کہا ہم نہ دیں گے اور نہ کسی سے لفافے لیں گے. تو اس کا بائیکاٹ کریں اس رسم کا، یہ جاہلانہ رسم ہے، غلط ہے. باقی جب شادی ہو گئی، دولہا گھر چلا گیا، آپ کا اگر اس سے بہت اچھا تعلق ہے تو بعد میں کوئی گفٹ پکڑا دیں، یار آپ کی شادی ہوئی ہے، ہمیں بڑی خوشی ہوئی، یہ آپ کے لیے اور یہ بھابھی کے لیے، ٹھیک ہے نا، یہ گفٹ ہے، آپ دے دیں ان کو. اگر کوئی شخص تین دفعہ صحیح نیت کے ساتھ کاغذ میں لکھ کر دے کہ میں اپنی بیوی کو طلاق دیتا ہوں تو کیا ہو جائے گی؟ اور پرچا ابھی تک بیوی کو دیا نہیں ہے تو بھی ہو جائے گی، طلاق لکھنے سے ہی کمپلیٹ ہو جاتی ہے، بیگم کو دینا ضروری نہیں ہے، لکھ کے پھاڑ بھی دیا تو ہو جائے گی طلاق، سمجھ رہے ہیں؟ مفتی صاحب، قرآن مجید کا ترجمہ پڑھتا ہوں اور تفسیر بھی، تو کون سے مؤلف کا زیادہ بہتر ہے؟ اردو میں ابھی حضرت مفتی تقی عثمانی صاحب کا جو تفسیر ہے، بہت آسان، بڑی مستند ہے وہ، تو وہ انگلش میں بھی ہے اور اردو میں بھی ہے. اور بھی تفسیریں، سب کا اپنا ایک ذوق ہوتا ہے، کسی کو میں غلط نہیں کہہ رہا، لیکن میری رائے میں جو حضرت مفتی تقی عثمانی صاحب کی تفسیر ہے، کیونکہ حضرت مفتی تقی صاحب ایک تو بہت بڑے عالم ہیں تفسیر کے، فقہ کے، حدیث کے، اور اسلامک بینکنگ میں ان کو الگ مہارت ہے، اور انگلش، عربی، فارسی، اردو، یہ چار زبانیں تو ایسی ہیں جیسے مادری زبان ہوتی ہے ان کی. اور پھر آپ کو پتا ہے کہ علمی لحاظ سے دنیا میں کے جو مذہبی لوگ ہیں ان میں سب سے پہلا نمبر آیا 500 لوگوں میں ان کا، تو اللہ نے بہت ان کو نوازا ہے، تو ان کے علوم سے فائدہ اٹھائیں. سیرت پہ ان کی بڑی گرفت ہے. پھر اسفار بہت کیے ہیں دنیا میں، جو سفر کرتا ہے اس کے تجربے بہت ہوتے ہیں، تو تجارب بہت ہوتے ہیں، تو یہ بڑی. اور پھر بڑے بڑے بزرگوں کی صحبت انہوں نے اٹھائی ہے، بڑے بڑے علماء کی صحبت بچپن سے اٹھائی ہے، ان کے والد خود مفتی اعظم پاکستان تھے، تو گھر بھی یہ علماء کا وہ ہے بھائی، اور بچپن سے علم میں اٹھنا بیٹھنا. پھر تصوف میں بھی بہت آگے ہیں وہ، حضرت ڈاکٹر عبدالحی صاحب رحمہ اللہ تعالیٰ بڑے بزرگ تھے، ان سے تربیت کروائی انہوں نے اپنی. آج کل تو کہتے ہیں بابے وابے نہیں ہیں، جتنے بڑے بڑے علامے گزرے ہیں انہوں نے کسی کو بابا بنایا ہے اور اپنے آپ کو اس کے حوالے کیا تبھی ان کی تربیت ہوئی ہے. انسان تربیت کا محتاج ہے، خود سے اپنی تربیت نہیں ہوتی، کسی سے تربیت کروانی پڑتی ہے، سمجھ رہے ہیں؟ صحابہ نے نبی سے کروائی، پھر تابعین نے صحابہ سے کروائی، تبع تابعین نے تابعین سے. آج کہتے ہیں میں خود کتابیں پڑھ کے نیک بنوں گا، نہیں بنے گا. آپ بابا ہونا ضروری ہے، اور میں بار بار کہتا ہوں دیر آر ٹو ٹائپس آف باباز، اچھے بابا اور برے بابا. تو آپ کہتے ہیں میں بابی نہیں ہوں، بابا فری ہوں، میں بابا لیس ہوں، یہ اسلام میں نہیں ہے. آپ یہ کہیں کہ میں اچھے باباؤں کو مانتا ہوں، برے باباؤں کا انکار کرتا ہوں. اور اچھے بابا وہ ہونے چاہیے جو آپ کے سے آپ کی سند متصل ہو. ڈائریکٹ امام بخاری تک جو پہنچے گا نا کہ میرے وہ بابا ہیں، یہ ایسے ہی ہے جس سے جیسے کسی نے آپ سے پوچھا کہ آپ کے والد کا نام کیا ہے، آپ نے کہا حضرت نوح علیہ الصلوۃ والسلام. تو بھائی آپ کو ڈائریکٹ نوح علیہ السلام سے تھوڑی، نوح علیہ السلام نے جس کو جنا، انہوں نے پھر اس کسی کو جنا، پھر انہوں نے اس کو ہوتے ہوتے آپ کے ابا آئے، پھر آپ کے ابا نے آپ کو جنائے. تو اس طرح یاد رکھو، محمد صلی اللہ علیہ وسلم نے صحابہ کو تیار کیا، صحابہ نے پھر تابعین کو، تابعین نے تبع تابعین کو، یہ سلسلہ آج تک چلا رہا ہے. تو آپ کو کس نے ڈائریکٹ تیار کیا ہے، اس بابا کا نام آپ کو بتانا پڑے گا. پھر اس بابے کو کس نے، اس کا بابا کون تھا، یہ سلسلہ امام بخاری تک ملاؤ گے تو پھر ہم مانیں گے کہ امام بخاری آپ کے بابا ہیں. ورنہ جیسے ہم نوح علیہ السلام ہم کی اولاد ہے نا، اس لیے کہ میرے والد کے جو والد تھے، پھر ان کے جو والد تھے وہ سلسلہ کہاں تک پہنچتا ہے، نوح علیہ السلام. اگر میں کہوں کہ نہیں میں میرے سے نوح علیہ السلام ہی ابا ہیں، باقی میرا ابا کوئی بھی نہیں ہے، اس کا مطلب پھر نوح علیہ السلام بھی آپ کے ابا نہیں ہے. تو بابا فری نہ بنے، بابے ہیں اسلام میں، لیکن سچی اہل حق بابے اور باطل بابے. تو جو کہتا ہے میں سرے سے بابی نہیں ہوں، تو وہ پھر وہ برق نہیں ہو سکتا میرے بھائی، قرآن و سنت کی روشنی میں وہ برق نہیں ہو سکتا. تو حضرت مفتی تقی عثمانی صاحب کے بھی بابا تھے، بزرگ تھے، ڈاکٹر عبدالحی صاحب کے حوالے انہوں نے اپنے آپ کو کیا، پھر انہوں نے ان کی تربیت کی، ڈاکٹر عبدالحی صاحب کے بھی بابت ہے، مولانا شلوی تھانوی رحمۃ اللہ علیہ، مولانا شلوی تھانوی کے بھی بابت ہے، حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ ان کے بھی بابت ہے، یہ پورا سلسلہ محمد صلی اللہ علیہ وسلم تک پہنچتا ہے۔ ہاں ان بابوں سے غلطیاں بھی ہوئی ہیں کیونکہ یہ نبی نہیں تھے، تو اب غلطیوں کی وجہ سے آپ جیسے کسی ڈاکٹر سے علاج میں غلطی ہو تو آپ کہیں ڈاکٹر ہی نہیں ہے اور اس سے علاج ہی نہ کراؤ، ایسا نہیں ہوتا میرے بھائی۔ تو ایسے ہی غلطی تو ہر انسان سے ہوتی ہے، تو غلط چیز میں اس کو فالو نہیں کیا جاتا، لیکن اس کو بابوں کی فہرست سے نکال دیا جائے، جہنمی قرار دے دیا جائے یا معاشرے کو بابا لیس بنانے کی کوشش کی جائے تو یہ پھر جہالت کی طرف آپ لوگوں کو لے جائیں گے، تربیت سے معاشرہ بالکل خالی ہو جائے گا۔ دو تین پرچیاں رہ گئی ہیں، دین حق کی علامت ہے کہ اس کو چھپایا نہ جائے، اس طرح لوگوں کو لانے کی ضرورت نہیں، ضروری چھوٹی تھوڑی بعد میں مجھے کمرے کی ضرورت ہو گیا۔ آخری سوال مولانا صاحب، میرا اور میرے شوہر کا ذہن ایک ہی ہے، کتنے خوش قسمت لوگ ہیں کہ خاتون کا اور ان کے شوہر کا ذہن بالکل ایک، ورنہ اکثر خواتین کہتی ہیں میرا میرے میاں سے دماغ بالکل بھی نہیں ملتا، لیکن بہرحال بہت اچھے ہیں، جب سے شادی ہوئی تب سے ہم دونوں میں بنتی نہیں ہے، عجیب۔ وہ اکثر ساس نندوں کی باتوں میں آ کر مجھے مارتے پیٹتے جھگڑا کرتے ہیں، جس کی وجہ سے میں ان سے بہت پریشان ہوں، میں ابھی امی کے گھر پر رکی ہوئی ہوں، وہ لینے نہیں آ رہے، میں کیا کروں؟ اچھا ہے لینے نہیں آ رہے ورنہ پھر پیٹیں گی، اور کیا ہے، لینے آئیں گے پھر ساس۔ او بھائی دیکھو ایک بات یاد رکھو، اس میں بیلنس کرنا بہت ضروری ہے، بیلنس بہت ضروری، نہ اماں کی وجہ سے بیوی پہ ظلم کرو اور نہ بیوی کی وجہ سے اماں اور بہنوں پہ، سمجھ رہے ہیں نا؟ فقہا نے یہ مسئلہ بیان کیا ہے کہ بیگم کو ایسی زندگی دینا ضروری ہے جہاں زبردستی کی کوئی شوہر کے رشتہ داروں میں کوئی مداخلت نہ کرے، زبردستی ٹھیک ہے، جب جوائنٹ فیملی میں رہتے ہیں تو سب کے ذمے گھر کے کام ہیں، اس میں بہو یہ کہے کہ میرے ذمے کام نہیں ہے میں نہیں، تو یہ غلط ہے۔ جب سب اکٹھے رہتے ہیں، دیکھو تبلیغ میں سب جاتے ہیں تو کوئی آلو لینے جاتا ہے، کوئی ٹماٹر لینے گیا ہوا ہے، کوئی گوشت لینے گیا ہوا ہے، اور کوئی چولہا جلا رہے ہیں، ایسا ہی ہوتا ہے نا۔ اب اس میں کہ میرے ذمے آلو، میں تو انجینئر ہوں، میں تو کیا ہوں، انجینئر ہوں، میرے ذمے آلو کاٹنا نہیں ہے، تو اسے کہا جائے گا آپ انجینئر ہیں اپنے آفس میں، یہاں آپ انجینئر نہیں ہیں، آپ ایک جماعت کے ایک شریک ہیں، تو کاموں کو ڈیوائڈ کیا جائے گا۔ آپ کہیں نہیں میں انجینئر نہیں ہوں، تو آپ کو ٹھیک ہے پھر میں بھی کوئی باورچی نہیں ہوں، ٹھیک ہے نا۔ تو اسی طرح یاد رکھو، یہ جو خواتین کہتی ہیں ہم گھر کے کام کاج نہیں کریں گے، ہم نے اتنی ایجوکیشن اس لیے تھوڑی حاصل کی تھی کہ ہم گھر کے کام کاج کریں، بھائی جب گھر میں رہیں گے تو سب کو مل بانٹ کے کام، یا تو اتنے مالدار ہوں گے نوکرانیاں رکھی ہوئی ہیں تو پھر تو ایک الگ بات ہے، لیکن نارمل گھروں میں ایسا ہوتا ہے کہ ماسی بھی گھر میں آتی ہے لیکن پھر بھی کام کرنے پڑتے ہیں، تو اجتماعی کاموں میں ہاتھ بڑھانا پڑے گا۔ لیکن اگر نندے اور ساس مسلط ہو گئی ہیں بہو کے اوپر، اس سے جینے کا حق ہی چھین لیا، جیسے کہ بہت سے گھروں میں ہوتا ہے کہ بالکل اس کی زندگی عذاب بنا دی ہے، تو پھر شوہر پر لازم ہے کہ وہ بیوی کو والدین سے الگ گھر لے کے دے، سمجھ رہے ہو؟ آج کل لوگ اس مسئلے پر عمل نہیں، رہنا جوائنٹ فیملی میں کے جو فائدے ہیں وہ الگ رہنے میں نہیں ہے، لیکن اگر ایسا ظلم ہو رہا ہے تو آپ کو چاہیے آپ انصاف سے فیصلہ کریں کہ آپ کی مائیں اور بہنیں آپ کی بیگم پہ زیادتی تو نہیں کر رہی، اگر کر رہی ہیں تو بلا وجہ ماں اور بہن کا ساتھ مت دو، بلکہ اپنی بیگم کو الگ کر دو۔ اور یہ یاد رکھو، جب اس طرح کے جھگڑے شروع ہو جاتے ہیں ان کو حل کرنا اکثر کسی کے بس میں نہیں ہوتا، آپ اگر کوشش کرو گے صحیح ہو جائیں، نہیں ہوں گے، الگ کر دو، تاکہ جب بعد میں چھری چاقو نکلیں اور بال گھسیٹیں اور ماریں ایک دوسرے کو اور ریسلنگ کا وہ ایک رنگ بن جائے گھر جو ہے نا، اس سے پہلے آپ اس کو الگ کر دو، ٹھیک ہے نا، الگ گھر لے کے دے دو، اماں سے بولو اماں میں ہوں آپ کا بیٹا، روزانہ ہوں گا اور یہ بھی ہفتے میں ایک دن آپ کے پاس چکر لگائے گی، اور جب آپ کو ٹینشن ہو آپ ہمارے گھر میں آ جائیں، اور یہ ٹینشن میری بیگم پہ یعنی یہ تو میں مذاق کر رہا ہوں، یعنی جب بعض دفعہ ایسے بھی ہوتا ہے، ٹھیک ہے نا، یعنی آپ میرے گھر میں آ جائیں میں آپ کی ٹینشن انشاءاللہ ختم کر دوں گا، تو یہ ایک ہنسی خوشی پھر زندگی پھر بھی نہیں گزرے گی، ویسے تو بتا دوں گا، کچھ نہ کچھ ٹینشنیں تو پھر بھی چلتی رہیں گی، تو کمپرومائز کرنا پڑتا ہے، سارے یہ دنیا پر جنت نہیں بن جائے گی اگر سارے مزے یہاں اڑانے، لیکن ظلم نہیں کرو بھائی اپنی بہنوں اور ماؤں کی وجہ سے، بیوی پہ ظلم نہ کرو اور ماں کے ساتھ بھی بدتمیزی نہ کرو۔ لیکن میں ایک بات آپ کو بتاؤں، ناراض تو نہیں ہوں گے، آج کل جس کے مطلب کی بات کرو نا بس وہ تو خوش ہوتا ہے، اور جس کے اگینسٹ جا رہی ہو، اگر بہو سیدھی سادی مل جائے نا تو مائیں اس کا ستیہ ناس کرتی ہیں، بتا دوں میں آپ، جیسے کم عمری میں شادی ہو گئی، بچی گھر چلی گئی سسرال، وہ بیچاری ابھی اس کو گھر میں بھی کھیلتی کودتی تھی، زیادہ اس کو کچن کی فکر نہیں ہوتی تھی، ایسا ہوتا ہے نا۔ اب باپ تو برداشت کر لیتا ہے، باپ تو کہتا ہے اس کو پتا ہے میری بچی کا ابھی मिचोर नहीं हुई है, चलो कभी पूछ लिया ठीक है, नहीं पूछा थोड़ी सी तंबी कर देंगे। तो ऐसी ना समझ बच्चियां होती हैं, उनकी जब शादी हो जाए तो फिर सास उसका घोटाला जो है ना कचुम्बड़ बनाती है। वो ये नहीं देखती कि भाई मेरी बेटी भी तो इस उम्र में कौन सा इतनी समझदार थी, और अगर थी भी तो सबकी थोड़ी हो सकती है, भाई मेरी थी इसकी नहीं है। तो उसको जरा देखो, नबी सल्लल्लाहु अलैहि वसल्लम ने अम्मी आयशा से निकाह किया ना, वो गुड़िया से खेलती थी, इतनी कम उम्र थी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने तो ऐसा नहीं किया कि उनको इतना बिल्कुल उनकी मेंटल अप्रोच से ऊंचे कामों का मुकल्लफ बनाया। नबी उनके साथ मजाक किया करते थे। एक दफा उनका घोड़ा था पर वाला, तो आपने अम्मी आयशा से पूछा कि ये घोड़े के तो पर नहीं होते। उन्होंने फरमाया कि या रसूलल्लाह, हजरत सुलेमान सलाम के घोड़े के भी तो पर थे ना, वो तो हवा में उड़ा करते थे, ये भी हमारा परों वाला घोड़ा है, ठीक है ना। फिर आप सल्लल्लाहु अलैहि वसल्लम उनको हबशियों का खेल दिखाते थे मस्जिद नबी में, हबशी खेल रहे होते थे। अम्मी आयशा फरमाती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुझे दीवार के ऊपर खड़ा किया और हबशियों का खेल दिखाया। कितने मसरूफ जिंदगी नबी की, एक एक सेकंड करोड़ों रुपए का, मगर अपनी रौजा चूंकि कम उम्र है वो इन चीजों में दिलचस्पी ले रहे हैं, दूसरी रौजा को नहीं दिखाया, वो मिशोर है, वो बड़ी है, उनको इन चीजों में दिलचस्पी नहीं है, भाई इनको दिलचस्पी है। तो अम्मी आयशा फरमाती है, सोचो जो नौ उम्र लड़की होगी उसने कितनी देर वो खेल देखा होगा। जब तक अम्मी आयशा वो खेल देख के थकी नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना बाजू नीचे नहीं किया। तो भाई अगर ससुराल में कोई ऐसी बच्ची चली जाए बेचारी, बास उम्र हो जाती है लेकिन वो इतनी मिचोर नहीं होती, बावली सी होती हैं, थोड़ी सी बेवकूफ सी होती हैं, तो सासें उनको ऐसा घोटाला निकालती हैं ना, उनका ताने दे दे के। मैंने तो सासों के घोटाले देखे हैं, हम भी इसी माहौल में रहे हैं ना, ऐसा घोटाला, वो पागल हो जाती है उस घर में जाके, ताने दे दे के। वो रोटी कच्ची पका देगी, तेरी मां ने तुझे रोटी पकाना सिखाई नहीं है। यार ये कितना गलत ताना है यार, आप उसकी मां का जिक्र बार बार कर रहे हो, है भाई। वो बेचारी सोती रह गई, आंख नहीं खुली, तो वो फौरन अपने बेटे को ताने के, तो जोरू का गुलाम बना हुआ है, बीवी का गुलाम बना हुआ है, छोड़ो यार, नहीं आंख खुली पड़ी है क्या है घर में, खुद उठ के पी लो। मैं फिर भी ये नहीं कहता कि जो बहुएं सास की खिदमत नहीं करती, अच्छा करती हैं, उनको भी बड़ों का एहतराम करना चाहिए। वो आजकल जो मॉडर्न लड़कियां हैं उन्होंने तो एहतराम बिल्कुल छोड़ ही दिया है, वो भी गलत कर रही हैं, लेकिन यहां से भी कोई अच्छी रिपोर्टें नहीं है। तो वो है जिसकी लाठी उसकी भैंस, बहू अगर तेज निकल आए ना कॉन्फिडेंस वाली, वो सास का घोटाला निकालती है, वो कहती वो जो है ना बड़े नाखून पर रखती है उसको, बोले चल निकल यहां, वैसा उसको वो जो है ना वो बावला वो होता है उसके दरमियान में, जिसने मेरी तकरीरें सुन के शादी की होती है ना, वो बावला बना हुआ होता है कि मैं कहीं जाऊं कहां। तो अगर वो तेज निकल आए, वो मां को नहीं पूछती और वो बेचारी बेवकूफ सी आ गई है, मिचोर नहीं है, तो सासें घोटाला निकालती हैं। तो फिर भाई जब सब एंजॉय करो, फिर क्या ख्याल है, फिर एंजॉय करो, फिर पिटो एक दूसरे से, मार खाओ। आप भी तो वैसे ही हो ना, आप भी तो वैसे ही हो, अगर आपको मौका मिलता। हमारे फरमाया करते थे, हम फिरौन को जो बुरा वाला कहते हैं, अगर हमें फिरौन जैसी दौलत मिल जाए, हुकूमत मिल जाए, तो खुद सोचो कि हम फिरौन से कम होंगे। है भाई, फिरौन तो बदनाम हो गया, वरना जज्बा हर एक का वही है कि मेरे पास इतना पैसा अभी तो है नहीं ना, इसलिए जज्बा नहीं आ गया, तो शायद कोई भी फिरौन से पीछे ना हटे। तो बेहतर पता है क्या है, इस जमाने में अफजल यही है कि शादी करते ही बीवी को, बल्कि शादी करने से पहले घर का इंतजाम करो, बेगम उस घर में जाएगी, इधर आएगी नहीं। अगर आप समझते हैं कि आपकी अम्मा बहुत अच्छी सीधी सादी है, फिर तो ले आओ। अम्मा का आप बच्चों को पता होते हैं मेरी अम्मा कितनी तेज है, अगर आपको पता है मेरी अम्मा जरा तेज है, बहुत होशियार है, तो फिर बोल दो कि भाई अम्मा बहू इस घर में नहीं आएगी। मेरी वालदा, अल्लाह उनकी मगफिरत फरमाए, वो इस मामले में बड़ी नरम दिल थी, उनके अगर कभी झगड़े हुए तो बेटी से हुए, बहुए से नहीं होते थे, वो हमेशा बहुओं की साइड लेती थी। लेकिन ऐसी सासें मार्केट में क्या है, शॉर्ट चल रही है, ठीक है ना। अल्लाह मेरी वालदा की मगफिरत, वो कभी भी उनसे उनकी बहुएं परेशान नहीं हुई, बल्कि हर बहू की ख्वाहिश होती थी कि हमारी वालदा के बारे में कि वो हमारे साथ रहें, समझ रहे ना। मेरे घर में ये होता था कि मैं अगर एक सौजा के घर वालदा को ले आऊं तो दूसरी का मुंह उतर जाता था कि मेरे घर क्यों नहीं लेकर आ रहे, वहां क्यों नहीं रखा हुआ। लेकिन ऐसी सासें मार्केट में, वो कुछ नहीं कहती थी, खिदमत कर ली ठीक है, नहीं की तो खुद अटके कर ली, बल्कि खुद अब कामों में, उनको घरेलू जो औरतें होती हैं उनको तो काम करने में मजा आता है। तो लेकिन अगर आप समझते हैं कि अम्मा आपकी, आपके अब्बा ने तो बर्दाश्त कर लिया, ठीक है ना, कुछ दिन पहले खातून आई मुझसे मिलने के लिए ना, तो वो ऐसे चबा चबा के बातें कर रही हुई, वो अपने बेटे की शिकायतें कर रही थी, तो मुझे यकीन हो गया था कि इनके शोहर दुनिया से जा चुके होंगे अब तक। मैं कह रहा था कि यार 10 मिनट ये मुझसे बर्दाश्त नहीं हो रही है। मैं उनको कोई नसीहत कर रहा था तो सुनती नहीं थी, दरमियान में बात काट के फिर शुरू हो जाती, हालांकि मुझसे पूछने के लिए आई है तो सुनो तो सही अगला क्या कह रहा है। कोई बात मैं अभी समझाना शुरू करता फिर वो नहीं 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 यूं है फलाना है ढिमकाना है, वो झगड़ा चल रहा था उनका कोई घर में। मुझे अंदाज हो गया, मैंने कहा तो बहुत तेज खातून है, तो मुझे यकीन हो गया कि इनके शौहर में मुझसे 10 मिनट ये बर्दाश्त नहीं हो रही, इनके शौहर ने 25-30 साल इनको कैसे बर्दाश्त किया, तो मुझे यकीन हो गया था यकीनन ये बेवा होंगी। तो मैंने उनसे पूछा कि आपके शौहर जिंदा है, उन्होंने कहा नहीं, उनका तो काफी साल पहले इंतकाल हो गया था। तो मैं उनसे कहने वाला था, मैं तो वैसे ही जनरल नॉलेज के लिए पूछ रहा था, वरना मुझे यकीन था कि इस वक्त तक वो बंदा, मैं अगर आधा घंटा बैठूं तो मेरा इंतकाल हो जाए, मजीद बैठ जाऊं। तो अब जब मुझे 15 मिनट में अंदाजा हो गया कि इतनी तेज खातून है, तो बच्चों को तो पता होगा ना हमारी अम्मा कैसी है। अब बच्चों को तो चाहिए कि बर्दाश्त करे क्योंकि माँ है, जैसी भी हो बहरहाल आपने, आपको तो उसने जना है, आप पर तो एहसान किया, लेकिन बहू तो नहीं वो बर्दाश्त कर पाएगी ना। तो इस किस्म के बच्चों को मैं मशवरा देता हूं, भाई पहले से बोलो अम्मा बहू इस घर में नहीं आएगी, और इसमें अड़ जाओ अम्मा इस घर में नहीं आएगी, मुझे बताया आप बहुत अच्छी हैं लेकिन इतनी अच्छी मेरी बीवी अफोर्ड नहीं कर पाएगी, ठीक है ना। अम्मा से लड़ो नहीं कि आप तेज हैं, ऐसा ना बोलो अम्मा को, बस बोलो उसूल ये हमने बड़ों से सुना है कि भाई अलग घर होगा बहू आएगी, वरना मैं आपको बताऊं बड़ा अजाब बन जाती है जिंदगी, और इसका कोई हल नहीं है, ना मुफ्ती साहब के पास इसका हल है कि मेरे पास आओगे तो मैं सही कर दूंगा, नहीं हूं मैं भी यही कहूंगा भाई अलग करो, ना किसी दुनिया में गूगल के पास हल नहीं है इसका, हर चीज गूगल बता देता है। गूगल पे आप क्लिक के दोगे कि मेरी अम्मा और बेगम मेरी बन रही है इसका हल बताओ, गूगल पे आएगा भाई मेरा ओनर जो है ना उसकी बीवी और अम्मा में भी नहीं बन रही, वो खुद परेशान है, वरना गूगल इससे भी ज्यादा तरक्की कर चुका होता। तो ये हल नहीं है, इसका हल यही है, बड़े बुजुर्ग कह गए भाई अलग रखो, सुकून से जिंदगी गुजरेगी। काफी हो गया आज, बहुत ज्यादा हो गया, ठीक है। सुभान अल्लाह हम देखें नशद अल्लाह, फिर मरत भी कैमरा बंद करें कि ऐलान करना है।
Thanks for watching. Don't forget to like, comment, share and subscribe to Mufti Tariq Masood Speeches channel.